ಬೀಜದಿಂದ ಧಾನಿಂದ ಕತೆ ತೆರೆ ಕೀಟ ಸಾಧಿದ್ದಾಗ ದಿನಗಿನ ಬೀಜದಿಂದ ಧಾನಿಂದ ಕತೆ ತೆರೆ ಕೀಟ ಸಾಧಿದ್ದಾಗ ದಿನಗಿನ
ಉಜಿಯಾಲ ಫಲ್ಸ ಉಜಿಯಾಲ ಫಲ್ಸ ಉಜಿಯಾಲ ಫಲ್ಸ
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 ಉಜಿಯಾಲ ಫಲ್ಸ
छ बजे भोकको अलार्म, सात बजे अखबारको मृत्यु, आठ बजे एक थाल ऋणपान, नौ बजे युद्ध पोसाकमा तयारी, दसदेखि पाँच बजेसम्म हजुर तपाईँ मालिक सरकार, पाँचदेखि सात बजेसम्म आफैलाई धिक्कार्ने फुर्सद, सातदेखि दस बजेसम्म विष उकल्न विषकै सेवन, दसदेखि बाह्र बजेसम्म पारिवारिक भूकम्प, त्यसपछि डट 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 उही दिनको पर्खाइमा।
रावतको कविता थियो दिनचर्या शीर्षकको। दिनचर्या कसरी बितिरहेको छ त, यस्तै हो वा अलि भिन्नै छ तपाईँको? पक्कै पनि यो कविता सुन्दै गर्दा आफैले आफ्नो दिनचर्याको बारेमा पनि सम्झनुभयो होला। कार्यक्रम उज्यालो फल्चाको शुरूआतमा मैले उज्यालो फल्चाको आजको अङ्कको शुरूआतमा यो कविता प्रस्तुत गरे। तपाईँ र म अबको झन्डै झन्डै डेढ घण्टासम्म सँगसँगै हुनेछौ भन्ने आशाका साथ मेरो नाम हो लक्ष्मण कार्की अनि मसँगै हुनुहुन्छ प्राविधिक साथी मनोज विष्ट पनि। जे जे गर्दै हुनुहुन्छ के छ तदनुसारको प्रबन्ध तपाईँले पक्कै गर्नुभएको छ, किनभने कार्यक्रम उज्यालो फल्चा आउने बेला भयो भनेर तपाईँलाई अब थाहा भइसकेको छ। बिहानको साढे छ बजेपछि कार्यक्रम उज्यालो फल्चा हरेक दिन काठमाडौँ उपत्यका र आसपासमा फ्रिक्वेन्सी मोडुलेसनको 90 MHz, त्यसै गरी उज्यालो र उज्यालोको मोबाइल एप्लिकेशनबाट त आउँछ नै, देशका अरू थुप्रै रेडियो स्टेशनहरूबाट पनि आउने गर्छ कार्यक्रम उज्यालो फल्चा। र हामी सँगसँगै अबको डेढ घण्टा हरेक दिन सँगै यात्रा गर्ने गर्छौं, र मंगलबारको यात्रामा म लक्ष्मण कार्की हुनेछु, प्राविधिक साथी मनोज विष्टसँगै हुने गरेको छु। तपाईँले जसरी सुनिरहनु भएको छ, जसरी सजिलो सुविस्ता हुन्छ त्यसै अनुसार गर्ने गर्नुभएको छ, र आफ्नो विचारहरू प्रतिक्रियाहरू पनि लेख्ने गर्नुभएको छ। कार्यक्रम कस्तो हुनुपर्छ, के हुनुपर्छ, तपाईँका सुझाव सल्लाहहरू के छन् भनेर हामीले बेला बेलामा माग्ने पनि गरेका छौं, माग्ने मात्रै गरेका छैनौं, त्यसलाई पालना पनि गर्ने गरेका छौं। सकेसम्म कति सम्भव हुन्छ बिस्तारै बिस्तारै हामी त्यस अनुसार कार्यक्रमलाई अलिअलि अलिअलि परिवर्तन जस्तो पनि थोर थोरै तपाईँको सुझाव अनुसार पनि हामीले त्यसलाई आत्मसात गर्दै पनि अघि बढ़िरहेका छौं। आज पनि सधैँ जस्तै कार्यक्रम उज्यालो फल्चामा मसँग थुप्रै कुराहरू तपाईँका लागि भनेर लिएर आएका कोसेलीहरू छन्। के छन् म टुच अलिकति शुरूमा जानकारी मात्रै गराउँछु। आज मैले पाहुना बनाएको छु तारादेवी पुनलाई। 18 वर्षदेखि भारोत्तोलनमा सक्रिय हुनुहुन्छ उहाँ। नेपालकै सबैभन्दा बलियो महिला अर्थात स्ट्रङ्गेस्ट वुमेन अफ नेपालको उपाधि पनि उहाँले पाउनु भएको छ।
मेरो आमाले त सधैँ लौ मेरो गे छोरीले गेम छोडोस्, छिट्टै गेम छोडेर घर आएर बसोस्, त्यो कामना गर्नुहुन्छ क्या। यस्तो गाह्रो गेम रहेछ, गाह्रो गेम खेलेर गेम कहिले छोड्ने हो, कहिले घर आउने, त्यति मात्रै भन्नुहुन्छ।
भारोत्तोलनको 18 वर्ष यात्रा, त्यससँगै जोडिएका अरू थुप्रै कुराहरू अनि अरू आफ्ना सुखका दुःखका कुराहरू हामीसँग बाँड्नुहुनेछ स्ट्रङ्गेस्ट वुमेन अर्थात सबैभन्दा बलियो नेपालको महिलाको उपाधि प्राप्त गर्नुभएकी तारादेवी पुनले एकैछिनपछि। अनि त्यसभन्दा अगाडि हामीसँग हाम्रो स्वास्थ्यमा जुन हाम्रो स्वास्थ्य भन्ने सन्दर्भ हाम्रो स्तम्भ छ त्यसका लागि पनि विशेष कुराकानी छ। आज चाहिँ हामीले रक्तदानसँग सम्बन्धित कुराकानी गर्दैछौँ।
यो जुन न्युरोजेनिक सक हुन्छ नि, त्यस्तो टाइपले डराएर पसिना आउने, पहिलो पटक दिँदाखेरिको जुन आतिने, यही नै सबभन्दा पोस्ट इफेक्टहरू देखिएको छ।
डाक्टर रेखा मानन्दर श्रेष्ठ हुनुहुन्छ, उहाँ रक्तदानसँग सम्बन्धित थुप्रै कुराहरू, कतिपय के हो कसो हो भन्ने कुराको जानकारी पनि नभइरहेको, हामीले अलिकति व्यवस्था पनि गरिरहेको, डराइरहेको भने जस्तो कुराहरू आइरहेको बेलामा रक्तदान के हो, किन गर्न सकिन्छ, किन गर्नुपर्छ लगायतका कुराहरू हामीले गर्नेछौँ उहाँसँग। त्यससँगै विभिन्न गीतहरू पनि हुनेछन्। तपाईँको सहभागिताको सन्दर्भ त छुट्ने कुरै भएन। आजको बजार हुनेछ, मिडियामा आज हुनेछ, थुप्रै कुराहरू छन्। ती कुराहरू गर्नुभन्दा अगाडि चाहिँ हामी एउटा गीत सुन्छौँ। विष्णु माझी र सुरेश सुन्दासले गाउनु भएको यो गीतमा शब्द संकलन गर्नुभएको छ एक नारायण भण्डारीले।
ಮಾ ಕೇಕೆ ಭಯೋ ಕೇ
किनेर दबाई लाम दबाई लाम गाला दुखे किनेर दबाई लाम दबाई लाम मन दुख्या भए गल्ती भो माफी पाम उखु पेले खुदो निबुवाको चुका हिजो रोधीमा के भयो के
इतिहासमा आज
आज 2076 साल भदौ 31 गते मंगलबार सन् 2019 को सेप्टेम्बर महिनाको 17 तारीख आजको दिन इतिहासमा भएका धेरै घटनाक्रमहरू मध्येका के घटनाक्रमहरू हामी सरसर्ति सम्झिन्छौं इतिहासमा आज अन्तर्गत विक्रम सम्बत 1903 को भदौ 31 गते राति त्यतिखेरको मन्त्री परिषदका सदस्य गगन सिंह खवासको रहस्यमय हत्या भएको दिन हो। नेपाली इतिहासको कुरा गर्दाखेरि यो गगन सिंहको हत्या चाहिँ त्यसभन्दा पछि अहिलेसम्मकै ठूलो मध्येको एक मानिने कोत पर्व जुन छ त्यसको त्यो कोत पर्वको पनि एउटा बीजारोपण भएको दिनको रूपमा लिने गरिन्छ। गगन सिंहको हत्या र पत्ता लगाउनका लागि त्यतिखेर महारानीले कोतमा भेला बोलाएका बेला त्यसपछि यो कोत पर्व भएको थियो। तिनै गगन सिंह खवास त्यतिखेरका मन्त्री परिषदका सदस्यको हत्या चाहिँ 1903 सालको भदौ 31 गते भएको थियो। अनि आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन हो। उहाँ सन् 1950 को सेप्टेम्बर 17 तारीकमा भावनगर भारतमा जन्मिनु भएको थियो। उहाँ अहिले दोस्रो पटक भारतका प्रधानमन्त्री हुनुहुन्छ। त्यसै गरी भारतसँगै सम्बन्धित इतिहासको अर्को सम्झनामा चाहिँ सेप्टेम्बर 17 तारीकमा सन् 2004 चाहिँ तमिल भाषालाई भारतको पहिलो शास्त्रीय भाषा भएको भनेर मान्यता दिइएको हो। अनि सन् 1994 को दिन आजको दिनको कुरा गर्ने हो भने सन् 1994 फ्रान्सका यहुदीहरूलाई देश निकाला गरिएको थियो। आजकै दिन सन् 1940 नाजीहरूले यहुदीहरूलाई सम्पत्तिबाट पनि वञ्चित गरेका थिए। अनि आजको दिन सन् 1799 खगोलविद विलियम हर्स्केले यो उपग्रहका रूपमा यो साटनको उपग्रहका रूपमा मीमांस पत्ता लगाएको दिनको पनि दिनको रूपमा पनि रहेको छ आज। र सन् 1956 को कुरा गर्ने हो भने अस्ट्रेलियामा पहिलो पटक टेलिभिजन प्रसारण भएको दिन पनि हो। इतिहासमा आजको दिनको कुरा यति नै। अब चाहिँ लाग्छौं हामी हाम्रो स्वास्थ्यतर्फ।
हाम्रो स्वास्थ्य
रगतको अभाव हुन नदिन रक्तदानका विभिन्न कार्यक्रमहरू हुने गरेका छन्। तर पनि कतिपय दुर्लभ समूहको रगतको अभाव भइरहेको छ। कहिलेकाहीँ चाहिँ अलि धेरै रगतको माग भयो भने सामान्य हिसाबले पनि रक्तदानको चाहिँ रगतको चाहिँ अभाव भइरहेको भनेर सूचनाहरू आइरहेका हुन्छन्। नेपालको कुल जनसंख्याको 2% निरन्तर रक्तदान गरे चाहिँ यो माग धान्न सकिने भनेर यो क्षेत्रका जानकारहरूले बताएका छन्। तर समग्र जनसंख्याको 2% लगातार अथवा नियमित जसो रक्तदान गर्न सकिरहेको छैन, रक्तदान गरिरहेको छैन। 18 वर्षदेखि 65 वर्ष उमेर समूहका सबै स्वस्थ व्यक्तिले 3-3 महिनामा रक्तदान गर्न सक्ने र यसो गर्दाखेरि स्वास्थ्यमा कुनै पनि असर नपर्ने भनेर स्वास्थ्यकर्मीहरूले बताउने गरेका छन्। एक पोका रगतले 3 जनाको जीवन बच्न सक्ने र निरन्तर एक व्यक्तिको रक्तदानबाट 12 जनाको जीवन बचाउन सकिने मान्यता रहेको छ। आजको हाम्रो स्वास्थ्यमा हामी यसै विषयमा कुराकानी गरिरहेका छौं साथी बिना नेउपानेले कोअर्डिनेशनल नेशनल ब्युरो फर ब्लड ट्रान्सफर्मेशनमा कार्यरत डाक्टर रेखा मानन्दर श्रेष्ठसँग यही विषयमा कुराकानी गर्नुभएको छ।
स्वागत छ डाक्टर उज्यालो फल्साको हाम्रो स्वास्थ्यमा।
थ्याङ्क यू।
खासमा यो रगत दान चाहिँ किन गर्नुपर्ने हो डाक्टर?
हाम्रो यो रगत भन्ने चिज कस्तो छ भने निरन्तर यो बन्ने प्रक्रिया र जुन यसको एक्सपायरी हुने प्रक्रिया यो चाहिँ निरन्तर भइ नै रहने भएपछि अलमोस्ट भनौँ न हामीले एउटा इक्जाम्पल लिउँ यो रेड ब्लड सेल आरबीसीको। यो आरबीसीको चाहिँ हाम्रो लाइफ स्पेन 120 डेज हुन्छ भने अलमोस्ट 120 डेजमा चाहिँ त्यसै पनि खेर जान्छ, त्यो डिस्ट्रोय भइहाल्छ, फेरि त्यसलाई चाहिँ बोन म्यारो मा फेरि अर्को रिप्लेस भइहाल्छ हुने भएपछि हामीले के भने इभन अलमोस्ट एभ्री 3-3 मन्थ्समा हामीले त्यसलाई चाहिँ डोनेट गर्यौँ भने त्यसले चाहिँ एउटा प्याकेटको डोनेसनकोले गर्दाखेरि अलमोस्ट 3 जनाको लाइफ चाहिँ सेभ हुने भएको भएर हामीले त्यसले डोनेट गरेपछि यसलाई कुनैले चिजले पनि रिप्लेस गर्न सक्दैन। एउटा ब्लड डोनेसनबाट 3 लाइफ सेभ हुने भएको भएर त्यो जुन अमूल्य दान र अमूल्य चिजको लागि चाहिँ हामीले एउटा सेल्फ सेटिस्फ्याक्सनको लिएर पनि हामी अगाडि बढ्न सक्छौँ, त्यसैको लागि चाहिँ हामीले डोनेट गर्नुपर्छ।
यो अब ब्लड दिँदाखेरि भनौँ होइन रगत दिँदाखेरि चाहिँ अब जो कसैले पनि दिन मिल्ने हो कि अब यसमा पनि कुनै मापदण्ड हुन्छ?
डेफिनेटली अब हाम्रो सबै ठाउँमा चाहिँ एउटा इन्टरनेसनल स्ट्यान्डर्ड हुन्छ र इन्टरनेसनल स्ट्यान्डर्ड अनुसार आफ्नो देशमा पनि आफ्नो त्यसलाई चाहिँ भनौँ न वे अराउन्ड चाहिँ ढाल्ने हिसाबले चाहिँ आफ्नो कन्ट्री वाइज पनि त्यो डिफ्रेन्ट स्ट्यान्डर्ड हुन्छ। त्यो स्ट्यान्डर्ड वाइज हामीले हेर्ने हो भने चाहिँ हाम्रो नेपालमा चाहिँ 18-65 इयर्सको जुन एज ग्रुपको हुनुहुन्छ र उहाँहरू चाहिँ 45 केजीभन्दा माथि हुनुहुन्छ र अरू कुनै रोगहरू भनौँ न हामीले जुन एउटा फर्मेट राखेको हुन्छ मेनली चाहिँ यो ट्रान्समिजन ट्रान्समिटेड इन्फेक्सन रिलेटेड कुनै डिजिज छैन भने हामीले चाहिँ उहाँहरूले चाहिँ डोनेट गर्न सक्नुहुन्छ भने हाम्रोमा चाहिँ अहिले चाहिँ धेरै देखिएको छैन तपनि हामीले चाहिँ हेमोग्लोबिन एटलिस्ट 12 ग्राम पर्सेन्ट चाहिँ भएको जुन रक्तदाताहरू हुन्छ उहाँहरूले चाहिँ सबैले दिन सक्नुहुन्छ
मैले यसैमा जोडिहालेँ डाक्टर साहब होइन अब ब्लड प्रेसर हाई छ लो छ भने पनि दिन मिल्दैन भन्ने पनि सुन्या छ यो चाहिँ के हो
यो चाहिँ डेफिनेटली त्यसको लागि पनि हाम्रो मापदण्ड जुन छ त्यसमा चाहिँ डिफ्रेन्ट क्राइटेरिया तोकिएको छ त्यो क्राइटेरियामा चाहिँ रहेको जो पनि हुनुहुन्छ उहाँले पनि दिन मिल्छ तर एकदम तपाईँले भन्नुभयो जस्तै त्यो क्राइटेरियाभन्दा माथि र तल भएको उहाँले चाहिँ दिन मिल्दैन
अब यसमा पनि दिँदाखेरि अब कति कति समयको फरकमा दिने हो
यो चाहिँ कस्तो छ भने अब हाम्रोमा चाहिँ ब्लड डोनेसन एज सच चाहिँ हामीले यो म्यानुअल जुन ब्लड डोनेसन गर्छौँ अर्को एफेरेसिस भन्ने हुन्छ होइन त्यो प्रक्रियाबाट गर्ने रहेछ भने इभन हामीले इभन एभ्री 2 weeks पनि गर्न सकिन्छ तर हाम्रो यो कन्टेक्स्टमा हेर्ने जुन यो म्यानुअली हामीले जुन अहिले गरिरहेछौँ बाहिर ब्लड डोनेसन त्यो ब्लड डोनेसनबाट गर्ने हो भने चाहिँ हामीले चाहिँ एकदम कुनै बेला एकदम आपत परेको रहेछ भने इभन 8 weeksमा पनि गर्न सक्छौँ र पनि हामीले चाहिँ डोनरको केयरको हिसाबले हेर्ने हो भने चाहिँ अरू कुनै चिजलाई नहेर्ने हो भने चाहिँ हामीले एटलिस्ट एभ्री 3 months चाहिँ डेफिनेटली गर्न सक्छौँ
अब यसमा पनि अब ब्लड दिइसकेपछि अब कतिपयको अब त्यो साँचो हो होइन होइन खानेकुरामा पनि ध्यान दिनुपर्छ अनि बाहिर हिँड्नको लागि पनि ध्यान दिनुपर्छ भनिन्छ डाक्टर साहब यो चाहिँ कतिसम्मको साँचो हो
तपाईँले जुन डेफिनेटली एउटा राम्रो क्वेसन राइज गर्नुभएको छ र यसको लागि इभन हामीले यो नेसनल ब्युरो फर ब्लड ट्रान्सफर सर्भिस सेन्टरबाट पनि हामीले एउटा लिफलेट निकालेका छौँ बिफोर डोनेसन र आफ्टर डोनेसनमा के गर्नुपर्छ पर्दैन भनेर हामीले पिक्चर वाइज पनि राखेका छौँ तपाईँले भन्नुभयो जस्तै कसो भने ब्लड डोनेट गर्नुभयो अब हाम्रो भनौँ शरीरमा 5-6 liters त डेफिनेटली फ्लुइड त फ्लो भइरहनु हुन्छ निरन्तर अब त्यो फ्लुइड चाहिँ हामीले 10-15% चाहिँ हामीले डोनेट गर्छौँ त्यो गरेको फ्लुइड जुन छ त्यो रिप्लेसमेन्ट विदिन 24 hours भइहाल्छ त्यही भएको भएर हामीले त्यही डेमा चाहिँ जुन डोनेट गरेको डेमा चाहिँ हामीले स्ट्रेनस एक्सर्साइज नगर्नु होइन अथवा चाहिँ भनौँ त्यो अप्ठ्यारो पर्ने गरी नगर्नु तर जुन एज युजलको डेली रुटिन चाहिँ उहाँले डेफिनेटली गर्न सक्नुहुन्छ त्योभन्दा बाहेक चाहिँ अघि भने जस्तै फ्लु त 24 hours रिप्लेस हुने भएको भएर हामीले सकेसम्म फ्लुडलाई चाहिँ सकेसम्म धेरै फ्लुड लिउँ त्यसमा पनि एटलिस्ट 5 glasses अफ वाटर त्यो जुन हामीले पिक्चरमा चाहिँ पिक्चराइज गरेका छौँ भने र अर्को चाहिँ न्युट्रिसियस डाइटहरू चाहिँ त्यो बेला चाहिँ खानको लागि भनेर अनुरोध गर्छौँ
यो चाहिँ अब कति समयसम्म खानुपर्ने रहेछ
यो चाहिँ कस्तो छ भने यति समय भन्ने छैन यो चाहिँ कसो भने विदिन 24 hours चाहिँ एकदम फ्लुडले रिप्लेस त गर्नुपर्ने नै छ त्यसपछिको हामीले न्युट्रिसियस डाइट एज सच हामीले चाहिँ रेगुलर नै रह्यो भने हामीले एभ्री 3 months चाहिँ हामीले त्यो एलिजिबिलिटी क्राइटेरिया चाहिँ मिट हुन्छ यसरी भयो भने
अब धेरैजनालाई चाहिँ ब्लड दिन मन हुन्छ होइन तर पनि त्यो कमजोर हुन्छ भन्ने धारणाले चाहिँ उहाँहरू डराइरहनु भएको छ कि उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ
डेफिनेटली योमा चाहिँ कुनै केही डराउनु पर्दैन तपाईँले भन्नुभयो जस्तै जुन यो जुन डोनेसन पछिको जुन पोस्ट इफेक्ट छ त्योमा चाहिँ देखिएको भनेको सबैभन्दा इभन वर्ल्ड वाइड हेर्ने हो भने पनि यो जुन न्युरोजेनिक सक हुन्छ नि त्यस्तो टाइपले डराएर पसिना आउने पहिलोपटक दिँदाखेरिको जुन आतिने यही नै सबभन्दा मेन यो जुन पोस्ट इफेक्टहरू देखिएको छ त्यसको लागि चाहिँ तपाईँले किनभने राम्रो कजको लागि गर्नुभएको छ भन्ने धारणाको साथ राख्नुभयो भने त्यो जुन आफूमा भएको डर त्यो चाहिँ डेफिनेटली कमी भएर जानेछ तपाईँले गर्नुभएको यो धर्म चाहिँ कुनै चिजले चाहिँ रिप्लेस नहुने भएको भएर यो चिजले गर्दा केही अप्ठ्यारो नराम्रो हुने होइन किनभने आफूमा भएको जुन खेर जाने र एक्स्ट्रा भएको जुन जुन अमाउन्ट छ त्यो नै तपाईँले दान गर्ने भएको भएर त्यो चिजले चाहिँ त्यस्तो आतिनै डराउनु पर्ने चाहिँ हुँदैन डेफिनेटली फर्स्ट टाइम जाँदाखेरि अलिकति आतिनु होला तर राम्रो कजको लागि छु भन्ने टाइपले गर्नुभयो भने त्यसले कुनै केही फरक पार्दैन भन्न चाहन्छु
पछिल्लो समय अब यो रक्तदान गर्ने प्रक्रिया कस्तो भइरहेको छ नेपालमा
तपाईँले भन्नुभयो जस्तै पहिलाभन्दा डेफिनेटली त्यो ट्रेन्ड चाहिँ डेफिनेटली अगाडि पर्सेन्टेज एज सच इन्क्रिजै भएर गएको देखिया छ भने इभन फिमेल डोनरमा पनि देखिएको छ त्यो भएर यो ट्रेन्ड हेर्यो भने चाहिँ डेफिनेटली इन्क्रिजिङ वेमै छ
यसमा पनि अब मेल र फिमेल अब कसको चाहिँ संख्या बढी भएको छ
हाम्रो कन्टेक्स्टमा हेर्ने हो भने डेफिनेटली मेल नै छ फिमेल अराउन्ड 15-20% मात्रै छ र यो चाहिँ इन टोटालिटीमा हेर्ने भन्ने हो तर हामी पनि स्टिल कति अहिले हामी डोनेसन क्याम्पमा जान्छौँ त्यो डोनेसन क्याम्पमा हेर्ने भने चाहिँ कति ठाउँमा चाहिँ फिमेलै धेरै भएर मेलको जुन नम्बर छ त्यो कम छ तर नेसन वाइड हेर्ने हो भने डेफिनेटली फिमेल कमै छ
अब जति पनि ब्लड दिइसकेको हुनुहुन्छ उहाँहरूले चाहिँ अब यो सम्बन्धी जान्नै पर्ने के छ
जुन फर्स्ट एन्ड फरमोस्ट त्यो क्राइटेरिया जुन अघि फेरि म त्यसलाई दोहोऱ्याउन चाहन्छु त्यो क्राइटेरियालाई चाहिँ स्टिक भएर प्लस अर्को चाहिँ अनेस्ट हुनु पर्यो किनभने ट्रान्समिटेड इन्फेक्सन एज सच त्यसको लागि जुन जाँच गरिने जुन छ त्यो जाँच गर्ने प्रविधि अहिले सबैभन्दा भनौँ न हायर टेक्नोलोजीमा रहेको न्युक्लिक एसिड टेस्टिङ भन्छ नेट टेस्टिङ भन्छ त्योबाट चाहिँ हामीले कसरी त्यो विन्डो पिरियडलाई चाहिँ घटाउन चाहिँ सकिन्छ हटाउन चाहिँ सकिँदैन होइन त्यो हटाउने भनेको चिजै डोनर अनेस्ट हुने हो त्यही भएर त्यो डोनर चाहिँ अनेस्ट हुनु पर्यो
अब वार्षिक रूपमा अब कति जति सङ्कलन हुन्छ
डेफिनेटली यो चाहिँ 260,000 भनौँ न चाहिँ कलेक्सन भएको छ भने त्यसपछिको जुन कम्पोनेन्ट हामीले एउटैबाट धेरै बनाउँछौँ त्योबाट चाहिँ त्यसरी कम्पोनेन्ट बनाउँदा चाहिँ 3,00,000 समथिङ चाहिँ हाम्रोमा चाहिँ लास्ट इयरको डेटा हेर्ने हो भने चाहिँ त्यो चाहिँ गएको छ
कतिपयले गुनासो गर्नुहुन्छ कि आफूले गएर रक्तदान गर्छ होइन तर आफूलाई चाहिएको बेलामा पाइँदैन भन्ने गुनासो गर्नुहुन्छ
डेफिनेटली तपाईँले भन्नुभयो जस्तै एउटा त कस्तो छ भने डिफ्रेन्ट कम्पोनेन्ट हुन्छ अब जुन हामीले होल ब्लड प्याक रेड सेल राख्छौँ त्यसको लागि चाहिँ राख्दाखेरि चाहिँ कसो भने कुन एन्टिकोगुलिनमा त्यसलाई चाहिँ स्टोर गरेर राखिएको छ सपोज सिपिडेमा राखेको छ भने 35 डेजसम्म राखिन्छ अर्को हाम्रो जुन स्यागममा राखेको छ 42 डेजसम्म राखिन्छ भनेपछि त्यो ब्लड प्रोडक्टहरूलाई हामीले चाहिँ त्यो टाइमसम्म चाहिँ हामीले राख्न सकिन्छ भने प्लेटले जस्तो चिज हाम्रोमा चाहिँ ओभर अलमोस्ट 5 डेजसम्म राख्न सकिन्छ तर हाम्रो कन्टेक्समा हामीले चाहिँ 3 डेजसम्म मात्रै राख्न सक्छौँ भनेपछि त्यो 3 डेजमा चाहिँ हाम्रो पाएन भने त्यसको लागि कलेक्सनको लागि चाहिँ हाम्रो त्यो बेला इमर्जेन्सी डेफिनेटली पर्ने त भइहाल्यो त्योभन्दा बाहेक अहिले पनि प्रेजेन्टेसनमा कुरा आएको छ कि एटलिस्ट हाम्रो पपुलेसनको 2%ले मात्रै रेगुलर डोनेट गर्यो भने यो चाहिँ सर्टेज चाहिँ कम हुने भएको र यही होल ब्लड डोनेट डेको लक्ष्यमा सबैलाई चाहिँ भनौँ रेगुलरली अलमोस्ट एभ्री 3 मन्थ्समा चाहिँ ब्लड डोनेट गर्नको लागि चाहिँ म अनुरोध गर्छु
यहाँको महत्वपूर्ण समय र जानकारीको लागि धेरै धेरै धन्यवाद
थ्याङ्क यू तपाईँहरूको पनि यो जुन हामीसँग दिनुभएको जुन इन्फर्मेसन छ त्यो चाहिँ सबैको माझमा पुर्याइदिन हेल्प गर्नुभएकोमा थ्याङ्क यू
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाको सूचना
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाद्वारा सञ्चालित ललितपुर हार्ट क्लिनिक पुलचोक ललितपुरमा मुटुरोग सम्बन्धी जनचेतनामूलक छलफल कार्यक्रम हरेक महिनाको अन्तिम शनिबार बिहान 9 बजेदेखि 11 बजेसम्म सञ्चालन भइरहेको छ हृदयरोग सम्बन्धी स्वास्थ्य परीक्षण ईसीजी इकोकार्डियोग्राफी हल्चर सीआईएमटी एबीपी टीएमटी अल्ट्रासाउण्ड एक्सरे फिजियोथेरापी प्याथोलोजी ल्याब तथा फार्मेसी सेवाहरू सुलभ रूपमा उपलब्ध हुनुका साथै बाथ मुटुरोगका औषधिहरू निशुल्क उपलब्ध छ सम्पर्क नम्बर 5534226 बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म साथै यस प्रतिष्ठान रोटरी 3292 र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा ललितपुर रक्त संचार केन्द्र प्रतिष्ठानको भवन पुलचोकमा ब्लड ब्याङ्क 24 घण्टा सञ्चालन भइरहेको छ सम्पर्क नम्बर 5527033
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखा पुलचोक प्रतिष्ठानको सम्पर्क नम्बर 5534226 बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म प्रशासन ल्याब 4 बजेदेखि 7 बजेसम्म रक्त संचार केन्द्रको सम्पर्क नम्बर 5527033 24 घण्टा सेवामा
ओहो महेशजी हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि
हजुर वाक शक्ति व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन निफ बाग बजार काठमाडौँ
फोन नम्बर 42 38 545 4238545
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर
माया प्रेम लाग्यो कि डबलको देख्छु ज्यानलाई सन्चो भएन कि डबल डबल देख्छु
यो दसैँ तिहारमा
हरेक हप्ता दुईजनालाई
आइएमई गरेको रकमको डबल रकम
हरेक महिना दुईजनालाई
आइएमई गरेको रकमको डबलको डबल
र बम्परमा एकजनालाई आइएमई गरेको रकम
डबलको डबलको पनि डबल रकम
साथै आइएमई पेबाट
अर्को आइएमई पेमा पैसा पठाउनलाई डबल रिवार्ड पोइन्ट
खुसीलाई डबलको डबलको डबल गरौँ आइएमई गरौँ
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क
अहिले बिहानको 7 बज्यो
यो समय करेन्ट मसला र करेन्टियाको हो
करेन्ट मसला स्वादको झट्का
मीडियामा आज
सीधा कुरा प्रश्न विचार यो हो काठमाडौँ उपत्यका आसपासमा फ्रिक्वेन्सी मोडुलेसनको 90 मेगाहर्ज अर्थात् उज्यालो रेडियो नेटवर्क त्यसै गरी अनि अरू थुप्रै रेडियो स्टेशनहरूबाट पनि अहिले प्रसारण भइरहेको कार्यक्रमको नाम चाहिँ हो कार्यक्रम उज्यालो फल्सा उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि तपाईँले सुन्न सक्नुहुन्छ कार्यक्रम उज्यालो फल्सा हरेक दिन हामी आउने गर्छौं सातै दिन छुट्टा छुट्टै कार्यक्रमहरूका सँगै कार्यक्रमको नाम उज्यालो फल्सा भए पनि नयाँ नयाँ अंकका साथमा हामी आउने गर्छौं आज मंगलबार चाहिँ आएको छु म लक्ष्मण कार्की प्राविधिक रूपमा मलाई साथ दिइरहनु भएको छ साथी मनोज विष्टले तपाईँले सेफर एफएम धुलेखेल युनिक एफएम धादिङ रेडियो चितवन सुनकोशी एफएम सिन्धुली रेडियो तीनलाल रामेछाप संखुवा सभाको रेडियो गुराँस स्काई एफएम विराटनगर रेडियो तरंग पोखरा रेडियो स्टार एफएम कैलाली रेडियो त्रिपुरा डोल्पा रेडियो रेडियो रामज्ञानु बर्दिया त्यसै गरी रेडियो टाइगर बर्दिया रेडियो जाजरकोट रेडियो चौरजारी रूकुम रेडियो नयाँ कर्णाली कालीकोट रेडियो सिन्जा जुम्ला रेडियो कैलाश हुम्ला रेडियो नारी आवाज जुम्ला रेडियो सनशेर बैतडी युनाइटेड एफएम र स्मार्ट एफएम तनहुँ रेडियो मनाङ रेडियो पौरखी बाजुरा रेडियो युनिटी डडेलधुरा रेडियो कैलाश हुम्ला मिक्स एफएम नुवाकोट रेडियो खेसमा मालिका मुगु लगायतका रेडियोहरूबाट पनि तपाईँले अहिले कार्यक्रम उज्यालो फल्सा सुनिरहनु भएको छ एकछिनपछि हामी भारोत्तोलनकी राष्ट्रिय खेलाड़ी कीर्तिमानधारी खेलाड़ी नेपालकी सबैभन्दा बलियो महिलाको उपाधि पाएकी खेलाड़ी तारादेवी पुनका कुराकानी सुन्नेछौ त्यसभन्दा अगाडि चाहिँ केही मीडियामा आजका अखबारहरूमा छापिएका केही खबरहरू हामी प्रस्तुत गर्नेछौ अनलाइनमा छापेका खबरहरू हामी राख्नेछौ म खेलकुदसँग सम्बन्धित खबरहरूबाट यो मीडियामा आजको शुरूआत गर्ने तयारी गरिरहेको छु नेपाल क्रिकेट संघ क्यान माथिको प्रतिबन्धका कारण केही वर्षदेखि नेपाली खेलकुद प्रेमीहरू खास गरी क्रिकेटका प्रेमीहरू धेरै नै दुखी बन्नु परेको अवस्था छ नेपालमा भएको राजनीतिको कुप्रभाव भन्न सकिन्छ यसलाई खेलकुदमाथि क्रिकेट संघमाथिको राजनीतिको यो कुप्रभावका कारणले गर्दा अन्तर्राष्ट्रिय क्रिकेट परिषदले नेपालको क्रिकेटको सर्वोच्च निकाय क्यानलाई निलम्बन गरेको छ जसले गर्दा नेपालमा क्रिकेटका गतिविधिहरू पनि प्रभावित भएका छन् धेरै कुराहरू प्रभावित भएका छन् यसबीचमा क्यानको निलम्बन अब हट्ला कि भन्ने आशा जागेको थियो केही अस्ति बीचमा फेरि राष्ट्रिय खेलकुद परिषदले एउटा जानकारी गराएपछि फेरि यो लम्बिने हो कि निलम्बन भन्ने खालको एउटा धर्मर धर्मरको अवस्था थियो तर हिजोदेखि फेरि क्यानको प्रतिबन्ध अब फुक्ने अझ धेरै सम्भावना बढेर गएको छ भन्ने सकारात्मक एउटा चाहिँ संकेत देखिएको छ क्यान प्रतिबन्ध फुकुवाको बाटोमा अब लागेको हो भनेर किनभने क्यानको केन्द्रीय अधिवेशनको मिति तय भएको छ त्यो केन्द्रीय अधिवेशनले नयाँ नेतृत्व चयन गरिसकेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषदले पनि पक्कै क्यानको निलम्बन फुकुवा गर्नेछ अथवा आईसीसीलाई पनि त्यो दबाव बढ्नेछ भनेर भनौँ न खेलकुद प्रेमीहरूले क्रिकेट प्रेमीहरूले चाहिँ आशा पनि गरेका छन् अपेक्षा पनि गरेका छन् नयाँ मिति तय भएपछि यो प्रतिबन्ध फुकुवा हुने बाटो खुलेको हो राष्ट्रिय खेलकुद परिषद राखेपर आईसीसी का प्रतिनिधिबीच हिजो भएको छलफल पश्चात आगामी असोज 10 र 11 गते क्यानको चुनाव गर्ने निर्णय भएपछि यो प्रतिबन्ध फुकुवाको बाटो खोलेको हो यसअघि आईसीसीको स्वतन्त्र कमिटिले घोषणा गरेको मितिलाई राखेपले स्वीकृति नदिएपछि क्रिकेटको विवाद बढ्न सक्ने भनेर एउटा त्यो खतरा चाहिँ बढेर गएको थियो तर त्यो खतरा अब चाहिँ टरेको हो कि जस्तो देखिएको छ अब अर्को नेपाली फुटबलको कुरा गरौं फुटबलमा पनि तरूण फुटबलको कुरा गरौं 16 वर्ष मुनिको जुन एएफसी च्याम्पियनशीपको छनौटमा नेपालले खेलिरहेको छ गैराती पनि अर्को खेल थियो नेपालको जितको नजिकै पुगेको नेपाल बराबरीमा चित्त बुझाउन बाध्य भएको छ थप गरिएको समयको पनि अन्तिम मिनटमा नेपालले पेनाल्टी मार्फत गोल खानु पर्यो जसले गर्दाखेरि नेपाल एक एक गोलको बराबरीमा चाहिँ चित्त बुझाउन बाध्य भयो कुवेतसँगको खेल थियो यो छनौटको समूह एमा रहेको नेपालले जोर्डनको प्रिन्स मोहम्मद रंगशालामा 74 मिनटमा गोल गर्दै अग्रता लिएको थियो र नेपालका लागि चाहिँ दिपेश राईले गोल गरेका थिए तर नियमित 90 मिनटको खेलपछि थपिएको 5 मिनटको जुन अतिरिक्त समय थियो त्यसको अन्तिम अर्थात 5 मिनटमा नेपालले चाहिँ गोल खानु पर्यो। कुवेतले पेनल्टी मार्फत गोल गर्यो र नेपाल तीन अंक जोड्ने ठाउँमा एक एक अंकमा चित्त बुझाउन बाध्य भयो। यसअघिको पहिलो खेल नेपालले हारेका कारणले गर्दाखेरि पनि त्यो तीन अंकले निकै ठूलो अर्थ राख्ने थियो नेपालका लागि, तर त्यो हुन सकेन। जे भए पनि हार भने बेहोर्नु परेन नेपाली टीमले। तेस्रो खेलमा नेपालले अब शुक्रबार ताजकिस्तानसँग खेल्नेछ। यो छनौट चरणमा एघार समूहका शीर्ष हुने टीमहरू एएफसी च्याम्पियनशीपका लागि छनौट हुनेछन् भने उत्कृष्ट उपविजेता बन्न सके ती उत्कृष्ट उपविजेताहरू मध्येका उत्कृष्ट चारवटा उपविजेता टीमले पनि अन्तिम प्रतियोगिताका लागि खेल्न पाउनेछन्। अब खेलकुदकै अर्को खबरमा एउटा खबर छ स्टिभ स्मिथसँग सम्बन्धित क्रिकेटको। अन्तर्राष्ट्रिय क्रिकेटका जानकारहरू चासो राख्नेहरूका लागि पक्कै पनि यो महत्वपूर्ण खबर पनि हुनसक्छ। आजको नागरिक दैनिकले छापेको छ पहिले गिल्ला पछि सम्मान भनेर। यो गिल्ला गर्नु भन्ने कुरा एउटा मौलिक शब्द पनि हो, खिची त्यौरी गर्ने, हेला होचो गर्ने, होच्याउने, जिस्क्याउने भन्ने जस्तो अर्थमा। पहिला निकै गिल्ला गरिएको थियो स्टिभ स्मिथलाई, तर अहिले पछिल्लो पल्ट खास गरी प्रतिबन्ध पछाडि फर्किएपछि उनले जस्तो खालको प्रदर्शन गरिरहेका छन् राष्ट्रिय टीमबाट, र भर्खरै सकिएको एसएच श्रृङ्खलामा उनले जुन खालको प्रदर्शन गरे त्यसपछि उनलाई सम्मान गरिएको छ। स्टिभ स्मिथले एक वर्षपछि अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटमा पुनरागमन गर्दा एडग्वास्टनमा उपस्थित समर्थकले उनलाई गिज्याएका थिए। यो अस्ति भर्खरकै कुरा थियो, तपाईँलाई पनि याद गर्नुभएको होला। क्रिकेटमा चासो राख्नुहुन्छ भनेदेखि चाहिँ यो चाहिँ बल टेम्परिङ गरेको, बल बिगारेको भनेर जुन आरोप लागेको थियो त्यो आरोपबाट फर्किँदै गर्दाखेरि उनलाई खिची त्यौरी गरिएको थियो। अस्ट्रेलिया र इङ्ल्याण्डबीच प्रतिष्ठाको लडाई मानिने एसएच टेस्ट श्रृङ्खला अन्तर्गतको पहिलो खेल, तर आइतबार उनी स्मिथ ओभरमा सम्पन्न पाँचौं टेस्टमा पेभिलियन फर्किँदा भने मैदानमा उपस्थित समर्थकले उठेरै उनीप्रति सम्मान अर्पण गरेका थिए। जहाँ श्रृङ्खला दुई दुईको बराबरीमा सकिए पनि साबिक विजेताको हैसियतमा श्रृङ्खला अस्ट्रेलियाको पोल्टामा रह्यो। अस्ट्रेलियाली पूर्व कप्तान स्मिथले एक वर्षपछि टेस्ट क्रिकेटमा पुनरागमन गरे पनि त्यसलाई यादगार बनाउन सफल भए। त्यो एउटा खेलमा उनले घाइते भएर खेल्न नसके पनि बाँकी सबै खेलमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए, जसकारण पनि शुरूमा श्रृङ्खलाको शुरूमा उनलाई गिल्ला गरिरहेका मान्छेहरूले खेल यो श्रृङ्खलाको अन्तिम पाँचौं टेस्टको दोस्रो पालीमा चाहिँ उनलाई उठेर सम्मान गर्नुपर्ने अवस्था आएको थियो। यो खबर थियो नागरिक दैनिकबाट। अब अरू खबरहरूतर्फ लागौं। मसँग आजको कारोबार दैनिक छ। कारोबार दैनिकमा लम्जुङको खबर छ पोसिला तथा उपेक्षित बाली प्रवर्धन गरिने शीर्षकमा छापिएको। जैविक विविधतामा नयाँ प्रजातिका झारपात र आयातित बालीले नकारात्मक प्रभाव पारिरहेका बेला परम्परागत उपेक्षित बालीलाई प्रवर्धन गर्न सरोकारवालाहरू लागि परेका छन्। परम्परागत कृषि उत्पादनलाई आधुनिक प्रविधिबाट खेती प्रणालीको विकास गरी उपभोग तथा व्यावसायिक प्रवर्धनका लागि सरोकारवालाहरू लागेका हुन्। जैविक विविधताको उपयोग र संरक्षणमा उचित ध्यान नदिँदा परम्परागत बाली उपेक्षामा पर्दै गएका छन्। पहिचान र प्रयोगको अभावमा ग्रामीण भेगमा कोदो, जौ, फापर, काँगुनो लगायतका परम्परागत बाली उपेक्षित र अपहेलित अवस्थामा पुगेका छन्। तिनीहरूलाई अब कसरी प्रवर्धन गर्न सकिन्छ, हाम्रा रैथाने बालीहरूको प्रवर्धन कसरी गर्न सकिन्छ भन्ने बारेमा छलफल शुरू भएको र काम पनि छिट्टै शुरू हुने भन्ने यो लमजुङको खबर थियो। अनि अर्को खबर छ कारोबार दैनिकमै छापिएको बागमती सिंगार्न पाउने 9 अर्बको परियोजना शीर्षकमा प्रगति ढकालले लेख्नु भएको। बागमती नदीलाई सफा, हरियाली र सुन्दर बनाउने उद्देश्यले झण्डै 8.81 करोड़ 40 लाख रूपियाँको बागमती नदी ब्युटिफिकेशन परियोजना अन्तर्गत दोस्रो चरणको कार्यक्रम अघि बढ़ाउने तयारी शुरू भएको छ। नदीको सौन्दर्यीकरण गर्ने अर्थात नदीलाई सुन्दर बनाउन थापाथलीबाट पछलि भैरवसम्मका 26 मठ मन्दिर जीर्णोद्वार गर्ने, टुकुचा खोलालाई प्रशोधन गर्ने र गोकर्णका मठ मन्दिर जीर्णोद्धार गर्न परियोजना सञ्चालन गर्ने तयारी गरिएको हो। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार एसियाली विकास बैंक एडीबीले दोस्रो चरणको बागमती ब्युटिफिकेशनको परियोजना सञ्चालनका लागि 8.13 करोड़ 60 लाख ऋण स्वरूप रकम उपलब्ध गराउनेछ। बाँकी 67.80 करोड़ नेपाल सरकारले लगानी गर्नेछ। त्यसपछि अर्को खबर छ आज कन्नपूर्ण पोस्ट दैनिकमा सुभाष गोतामेले लेख्नु भएको। मापसै कार्यवाहीले घटेन दुर्घटना शीर्षकमा खास गरी यो सार्वजनिक अब यो सड़कमा चाहिँ जाँड रक्सी खाएर गाड़ी चलाउने क्रमको जुन जाँच गर्ने गरेको छ ट्राफिक प्रहरीले त्यसलाई मापसे अर्थात मादक पदार्थ सेवन भनेर भन्ने गरिन्छ। यो एकदम चर्चित पनि बन्यो यो शब्दावली चाहिँ मापसे भनेर, तर मादक पदार्थ चाहिँ सेवन गरिँदैन र जाँड रक्सी चाहिँ खाने हो भन्ने हिसाबले यो सेवन गर्ने भनेको अलिक राम्रा कुराहरू मात्रै हुन्। अमृत पान गर्ने, अमृत सेवन गर्ने, औषधि सेवन गर्ने भने जस्तो जाँड रक्सी चाहिँ सेवन हुँदैन भन्ने हिसाबले हामीले चाहिँ जाँड रक्सी खाने भनेर भन्ने गरेका छौँ। अलिक ठाडो ठाडो जस्तो सुनिए पनि तर प्रहरीले र धेरै मान्छेले जिब्रोमा झुन्डिएको चाहिँ मापसै भन्ने हो। तर यो जाँड रक्सी खाएर चालकले गाडी चलाइरहेका छन् कि छैनन् भन्ने कुराको जुन जाँच हुने गरेको छ यसले पनि खासै दुर्घटना चाहिँ घटेन भन्ने भेटिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अघिल्लो वर्षको साउनदेखि असारसम्म यसरी जाँड रक्सी खाएर गाडी चलाउँदाखेरि 283 दुर्घटनाहरू भएका भनेर भेटिएको छ। यहाँ केही घटनाहरू सहितको खबर चाहिँ खबरमा उल्लेख गरिएको छ। यो सँगै चाडपर्व लक्षित सुरक्षा योजनाको बारेमा पनि खबर छ। अन्नपूर्ण पोस्ट दैनिकमा दशैं तिहार र छठलाई लिएर प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको छ। असोज 4 गतेबाट काठमाडौँ उपत्यकाभरि यो योजना लागू गर्ने तयारी प्रहरीको छ। विशेष गरी यो पर्वमा पकेटमारी, चोरी, डकैती र लुटपाटका घटना धेरै हुने गरेका छन्। ब्याङ्क हुने ठाउँमा मेला लाग्ने मठ मन्दिर लगायत शहरका भित्री क्षेत्रमा प्रहरीले उल्लेख्य संख्यामा जाँच गर्ने र गस्तीमा प्रहरीलाई खटाउने तयारी गरेको छ। 3S अर्थात् सर्च, स्वीप र स्क्रिनिङ सिद्धान्तलाई आधार बनाएर प्रहरी खटाउने तयारी भइरहेको जानकारी महानगरीय प्रहरी प्रमुख डीआईजी शैलेश थापा छेत्रीले दिनुभएको छ। अब अर्को खबर छ काठमाडौँ उपत्यकाभित्रकै खबर। एउटा बसभित्र बालिकालाई बलात्कार गरिएको छ। तारकेश्वर नगरपालिकाको शुभकामना चोकमा अस्ति आइतबार राति बसभित्र 11 वर्षकी बालिका बलात्कृत भएकी छन्। बलात्कारमा संलग्न रहेको अभियोगमा त्यो बसका सहचालक एलजित राई पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार 10 र 11 वर्षका दुईजना बालिका बुवा आमालाई भनेरै आइतबार घुम्न भनेर निस्केका थिए। टोखाको ग्रीनल्याण्ड चोकबाट निस्कँदा दिउँसो 4 बजिसकेको थियो। उनीहरू डेरामा जान बिर्सिए बेलुकी मनमैजु पुगेका थिए। 4682 नम्बरको बसका चालक र सहचालकलाई अंकल हामीलाई घर पुर्याइदिनु न भनेर उनीहरूले गुहार मागे। चालकले बालिकालाई आफ्नै घरमा लगे, खाना पनि दिए। प्रहरी निरीक्षक समीरजङ राणाका अनुसार राति 10:30 बजे सहचालक बसमा सुत्न गए। दुवै बालिका हामी पनि बसमै सुत्छौं भनेर गए, खेल्दा खेल्दै निदाए। प्रारम्भिक अनुसन्धानमा राति 1:30 बजे 11 वर्षीय बालिकालाई सहचालकले बलात्कार गरेको खुलेको छ र प्रहरी निरीक्षक राणाले भन्नुभएको छ 10 वर्षीयलाई भने बलात्कार प्रयास गरेको पाइयो। राति 2:30 बजे बालिका चिच्याएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। लगत्तै बालाजुबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। यसरी अलिकति भनौँ न काठमाडौँ उपत्यका जस्तै हामी राजधानी भन्छौं, देशको संघीय राजधानी हो, जहाँ यस्ता घटनाहरू पनि हुने गरेका छौं। हामी अभिभावकहरूले पनि अलिकति चासो, अलिकति सतर्कता अपनाउनु पर्ने देखिन्छ। बालबालिकाहरूलाई मात्रै कहाँ पठाउने, कहाँ जान दिने, कहाँ जान नदिने, हामी हाम्रा आफ्ना दायित्वहरू कर्तव्यहरू के हुन् भन्ने कुरामा पनि ध्यान दिनुपर्ने देखिएको छ। यो घटनामा संलग्नलाई अब थप अनुसन्धान गरेर कारवाहीको दायरामा ल्याएरै छोड्ने भनेर प्रहरीले बताएको छ। अनि अर्को खबर त आजको कान्तिपुर दैनिकको उपत्यका पृष्ठमा छापिएको भक्तपुर अस्पताल चिकित्सक विहीन भएको। देशका दुर्गम ठाउँका अस्पतालहरूमा चिकित्सक नभएको भनेर त सुन्ने गरिएकै हो, तर भक्तपुर जिल्ला अस्पताल पनि चिकित्सक विहीन भएको खबरमा उल्लेख गरिएको छ। अस्पतालमा कार्यरत दरबन्दीका चिकित्सक समायोजन भएर संघ प्रदेशमा सरुवा भएका छन्। अस्पताल प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर सुधा देवकोटा संघमा समायोजन भई गएको साउन 2 गते सरुवा हुनुभयो। उहाँको सरुवा भएपछि निमित्त मेडिकल सुपरिन्टेण्डेन्टका रूपमा रविभूषण सुवाल भएको थियो, तर उहाँ पनि 2 महिना पनि टिक्नु भएन र निमित्त मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर सुवाल समायोजनमा वीर अस्पतालमा पदस्थापन हुनुभयो र अहिले भक्तपुर अस्पताल चाहिँ प्रमुख विहीन रहेको छ। अस्पतालकी वरिष्ठ नर्सिङ प्रशासक सावित्री कुमारी पौडेलका अनुसार दरबन्दीका 11 तहका मेडिकल सुपरिन्टेण्डेन्ट सहित 9 र 10 तहका 10 कन्सल्टेन्ट डाक्टर संग्रह प्रदेशमा समायोजन भई सरुवा हुनुभएको छ। अस्पतालका प्याथोलोजिस्ट डाक्टर लिसा गौचन, ट्रमा सेन्टर लगायतका सबै डाक्टरहरू विभिन्न ठाउँमा गएपछि अस्पताल चाहिँ डाक्टर विहीन भएको हो भक्तपुर जिल्ला अस्पताल। अनि अर्को खबर छ हेटौँडाको दशैं अघि नै नारायणीमा जहाज शीर्षकमा रोशन पराजुलीले आजको नेपाल समाचार पत्रमा लेख्नु भएको हो। नारायणी नदीमा चल्ने भनिएको पानी जहाजका निर्माताले दशैं अघि नै सेवा शुरू गर्ने दावी गरेका छन्। नेपालमा पहिलो पटक निर्माण र सञ्चालन हुन लागेको रिभर क्रूज सिप चलाउन नारायणी नदी उपयुक्त रहे अनुसार विगत लामो समयदेखि यसको तयारी थालिएको थियो। रिभर क्रूज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेनमेन्ट प्रालीका प्रबन्ध निर्देशक रामचन्द्र कण्डेलका अनुसार पानी जहाज निर्माणको अन्तिम चरणको काम अहिले चलिरहेको छ र यो दैनिक 18 घण्टासम्म काम गरेर भए पनि दशैं अघि नै सञ्चालनमा ल्याउने भनेर उहाँले बताउनु भएको छ। आजको समाचार पत्र दैनिकमै अर्को खबर छ सुनिल महर्जनले लेख्नु भएको इन्द्र जात्राका प्रशंसक विदेशी मेयरहरू शीर्षकमा। भूटान थिम्पू नगरपालिकाका मेयर किनले दोर्जीले आफू बुद्ध मार्गी भएकाले उपत्यकाका भित्री बस्तीमा रहेका विभिन्न विहार र महाविहारमा पुग्दा मनमा आनन्दको महसुस भएको बताउनु भएको छ। पहिलोपटक इन्द्रजात्रा हेरेको बताउँदै उहाँले भन्नुभयो, जात्रा त गजबै लाग्यो, कति सुन्दर र कलात्मक विहारहरू बाहाबही बौद्ध संस्कृतिको जीवन्त भण्डार रहेछ, विहारहरूलाई संरक्षण गरी राख्नुपर्दछ। यसपटक काठमाडौँ महानगरपालिकाले विभिन्न आफ्नो भातृ तथा भगिनी संगठन सम्बन्ध रहेका मेयरहरू महानगरपालिकाका मेयरहरूलाई बोलाएको थियो र विभिन्न देशका मेयरहरूले काठमाडौँ उपत्यकामा यो इन्द्रजात्रा सँगसँगै अरू सम्पदाहरूको पनि अवलोकन गरेका थिए। त्यस क्रममा मेयरहरू खुशी भएको र यी सम्पदाहरूलाई जीवन्त बनाइराख्न जगेर्ना गरिराख्न अनुरोध गरेको आग्रह गरेको खबर छापिएको थियो आजको नेपाल समाचार पत्र दैनिकमा। अनि अर्को खबर छ काठमाडौँ उपत्यकाको, काठमाडौँ भन्ने बित्तिकै जोडिएर आउने, वर्षौंदेखि जोडेर आउने अर्को एउटा कुरा छ, त्यो भनेको मेलम्ची खानेपानी आयोजना हो। आजको नयाँ पत्रिका दैनिकमा तीर्थराज बस्नेतले एउटा खबर लेख्नु भएको छ, मेलम्ची खानेपानी आयोजना 6 महिनामा काठमाडौँमा पानी झारे, ठेकेदारलाई 10% बोनस दिइने भएको छ भनेर। चाँडो पानी ल्याउन मेलम्ची खानेपानी विकास समितिले आयोजनाको हेडवर्क्स निर्माण र सुरुङ फिनिसिङको ठेक्का पाएको चिनिया कम्पनी सिनो हाइड्रोसँग यसरी 6 महिनामा पानी झारे 10% बोनस दिने भनेर सम्झौता गरेको हो। काठमाडौँमा मेलम्चीको खानेपानीको कुरा चाहिँ यस्तो भएको छ, साँच्चैकै पानी आयो भने पनि मान्छेले नपत्याउने स्थिति हो कि साँच्चै यो मेलम्ची नै होला र यो पानी नै आएको हो धारामा भनेर भन्नुपर्ने स्थिति आइसकेको छ। वर्षौंदेखि दशकौंदेखि चर्चा भइरहेको छ, काम सकिने लाग्यो भन्ने बेलामा कहिले ठेक्का तोडिएको छ, कहिले काम सम्पन्न नगर्ने भनेर नाम कहलिएका व्यक्तिहरूले ठेक्का पाएका छन् भन्ने कुरा आएको छ, कहिले केही समस्या भयो भन्ने कुरा आएको छ। त्यो कारणले गर्दाखेरि यो बन्छ भनेर पत्याउनै नसकिने गरी अविश्वासको एउटा भनौँ न एउटा भूमरीमा परेको आयोजना हो। तर 6 महिनाभित्रमा पानी झर्यो यदि भने सिनो हाइड्रोले झार्यो भने आफूले पनि 10% बोनस त पाउने छ नै। काठमाडौँका जो हामी काठमाडौँमा बस्ने मान्छेहरू छौँ त्यो पानीको जुन काकाकुल हुनुपर्ने स्थिति केही भए पनि हट्छ चक्रपथभित्र भन्ने एउटा आशा पनि गर्न सकिने एउटा खबर हो यो नयाँ पत्रिका दैनिकमा छापिएको थियो। अब अर्को खबर छ आजको नागरिक दैनिकमा छापिएको पोखराको खबर हो यो, पर्यटकीय सिजनको मुखैमा डेंगीको त्रास, पर्यटकले संक्रमणबारे सोध्न थाले भनेर व्यवसायीले बताएका छन् र लेक साइड पनि उच्च जोखिममा रहेको चिकित्सकले बताएका छन्। त्यो कारणले गर्दाखेरि अब सेप्टेम्बरदेखि नोभेम्बरसम्मको अवधिलाई यो पर्यटनको मुख्य सिजन मुख्य याम भन्ने गरिन्छ। मौसम अनुकूल हुने हुँदा यो बेला नेपाल घुम्न आउने विदेशी पर्यटकको चाहना हुन्छ, तर मुख्य सिजनको शुरूमै पोखरामा डेंगी संक्रमण डरलाग्दो रूपमा फैलिएको छ। त्यसले गर्दाखेरि अब यो सिजन यो याम पर्यटकीय याम शुरू हुने बेलामा डेंगीले गर्दाखेरि पर्यटक को संख्या घट्ने हो कि भन्ने एउटा त्रास पनि बढाएको छ। अब बजारसँग सम्बन्धित केही कुराहरू खबरहरूको कुरा गरौं। आजको कारोबार दैनिकमा किरण आचार्यले एउटा खबर लेख्नु भएको छ, अण्डा उत्पादन बढ्दा उत्पादक दुखी शीर्षकमा। अण्डाको उत्पादन बढेको छ तर उत्पादन गर्नेहरू चाहिँ व्यवसायीहरू चाहिँ दुखी बन्नु परेको छ, किन त भन्दाखेरि करोडौंको लगानी र कठिन परिश्रमबाट प्राप्त हुने उत्पादन बढ्दाखेरि सामान्यतया मान्छेहरू खुशी हुनुपर्ने हो, तर कृषि प्रधान देश भनेर चिनिने नेपालमा कृषिको उत्पादन बढ्दा किसान खुशी नहुने अवस्था पनि देखिन थालेको छ। यसको उदाहरण हो अण्डा उत्पादक किसानहरूको अहिलेको अवस्था। कृषि क्षेत्रमा नेपालमा सम्भवतः पहिलो आत्मनिर्भर हो अण्डा उपजको रूपमा रहेको, स्वास्थ्यको दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको अण्डा उत्पादन वर्षेनी बढ़िरहेको छ। गएको वर्ष देशभर 1,56,00,000,000 चाहिँ अण्डा उत्पादन भएको व्यवसायीहरूले बताएका छन्। अघिल्लो वर्षको तुलनामा त्यो वृद्धि दर 6.12% बढ़ी थियो, तर अहिले चाहिँ यो लागत नउठ्ने कारणले गर्दाखेरि चाहिँ आफ्नो उत्पादन लागत भन्दा सस्तोमा बेच्नु परेको कारणले गर्दा धेरै अण्डा उत्पादन भए पनि खुशी हुन नसकिएको भनेर किसानले बताएका छन्, व्यवसायीले बताएका छन्। अहिले अण्डाको औसत उत्पादन लागत 11.02 रुपियाँ छ, तर बजार नपाएपछि प्रति गोटा 9 रुपियाँमा दिँदा पनि बिक्री नभएको भनेर किसानहरूले चाहिँ गुनासो गरेका छन्। अनि अर्को खबर छ शेयर बजारसँग सम्बन्धित खबर, पुँजी बजार हप्ताको दोस्रो दिन पनि दोहोरो अंकले घटेको छ। हिजो सम्पत्ति शुद्धिकरण रोक्न कार्यान्वयनमा ल्याउने तयारी भएको निर्देशिकाका कारण लगानीकर्ता तर्सिँदा नेप्से तीव्र गतिमा ओह्रालो लागेको हो। आइतबार 18 बिन्दु गुमाएको नेप्सेले सोमबार 16.18 बिन्दु गुमाएको छ। बजार अझै घट्ने आशंकामा लगानीकर्ताले शेयर आपूर्ति बढ़ाउँदा नेप्से घट्न पुगेको हो। अब शेयर 1140.01 बिन्दुमा हिजो खुलेको थियो, बजार बन्द हुँदा 1100 23.83 झरेको छ, 1100 अङ्ककै हाराहारी भन्न सकिन्छ। यो तीव्र गतिमा शेयर जुन गतिले घटिरहेको छ, यो कहिले थामिएला र कहिले यो बढ्ला भनेर पनि अर्थ क्षेत्रमा निकै चासो हुने गरेको कुरा हुने गरेको, सरकारले आवश्यक कदमहरू चालेन भनेको, अर्थ मन्त्रालय अलि बढ्दा साँगुरो भयो, अलि परम्परागत खालको भयो, शेयर क्षेत्रलाई वास्ता गरेन भनेर आरोपहरू पनि लाग्ने गरेका, गुनासोहरू पनि हुने गरेको, लगानीकर्ताले पटक पटक माग पनि गर्ने गरेको, यसमा हस्तक्षेप गर्नका लागि सकारात्मक असर पर्ने खालका योजनाहरू ल्याउनका लागि भनेर कहिले अनसन बस्नसम्मका कुराहरू हुने गरेका छन्। यो पुँजी बजारमा सकस परिरहेको खबर थियो। यो सँगसँगै अब आजका लागि मिडियामा आज र आजको बजार चाहिँ म यहीँ बिट मार्दैछु। अब हामी एउटा गीत सुन्छौँ, त्यसपछि हामी आजका पाहुनालाई स्वागत गर्छौँ। यो गीत चाहिँ विश्व नेपाली र टीका प्रसाईले गाउनु भएको छ, आज गाउँमा युवा छैनन् बोलको गीत।
आज गाउँमा युवा छैनन्, आज गाउँमा युवा छैनन्, धनको आशमा विदेश पस्दा,
आज गाउँमा युवा छैनन्, धनको आशमा विदेश पस्दा,
महँगीले आकाश छोयो खेतबारी बाँझै बस्दा,
महँगीले आकाश छोयो खेतबारी बाँझै बस्दा,
कोहीको घरमा रोगी वृद्धा बुबा आमा हुन्छन्, कोहीको घरमा साना साना लाला बाला रुन्छन्,
कोहीको घरमा साना साना लाला बाला रुन्छन्,
आज गाउँमा युवा छैनन्। कै छ पुस्तौं देखि गरिबीको असिनाले,
छुट्टे कै छ पुस्तौं देखि गरिबीको असिनाले, भोक संग लडे कै छन् रगत र पसिनाले,
वर्षौं भयो नबसेको परिवार को साथमा, जीव भरी पसीना छ ठेलाहरु हातमा,
जीव भरी पसीना छ ठेलाहरु हातमा,
आज गाउँमा युवा छैनन्।
आजका पाहुना
कार्यक्रम उज्यालो फल्सामा अब आजका पाहुनालाई स्वागत गर्ने बेला भएको छ। आजका पाहुना हुनुहुन्छ नेपालकै सबैभन्दा बलियो महिलाको उपाधि पाउनुभएको स्ट्रङ्गेस्ट वुमेन अफ नेपाल भनेर उपाधि पाउनुभएको भारोत्तोलनका राष्ट्रिय खेलाडी तारा देवी पुन। तपाईँलाई स्वागत गर्छु कार्यक्रम उज्यालो फल्सामा।
धन्यवाद, नमस्कार।
के कसो छ, के गर्दै हुनुहुन्छ, कसरी दिन बितिरहेको छ?
अहिले चाहिँ म तेह्रौं साग आउँदै गरेको तेह्रौं सागको तयारीमा छु। अहिले चाहिँ क्याम्पिङ चलिरहेको छ हाम्रो, अनि त्यसकै लागि तयारीमा अहिले हाम्रो दुई टाइम ट्रेनिङ चलिरहेको छ।
कति घण्टा हुन्छ दिनमा अहिले तपाईँहरूको तालिम तयारी?
हाम्रो दुई सेसन हुन्छ, बिहान 2.5 घण्टा, साँझ 2.5 घण्टा।
हामीले देख्दाखेरि चाहिँ यो भारोत्तोलन अर्थात् वेट लिफ्टिङमा सिधा एउटा डन्ठी हुन्छ, दुईतिर पाङ्राहरू राखेका हुन्छन् फलामका, ती उठाउने भन्ने जस्तो त्यति मात्रै देखिन्छ होइन। 4-5 घण्टा एक दिनमा के अभ्यास गर्नुहुन्छ होला भन्ने पनि हामी बाहिरबाट हेर्ने मान्छेलाई
4-5 घण्टा कसरी बिताउँछन् होला भनेर सोच्नुहुन्छ, तर त्यति टाइम पनि हामीलाई त्यहाँ पर्याप्त हुँदैन कहिले काहीँ होइन। एक टाइम हामी 3 घण्टा ट्रेनिङ गऱ्यौँ भने शरीरहरू अलि थाकिरह हुन्छ, त्यही भएर त बिचमा ब्रेक गरेर फेरि बिचमा थोरै रेस्ट गरेर फेरि साँझ हामी ट्रेनिङ गर्छौँ। त्यति घण्टा पनि हामीले खासमा थोरै नै हुन्छ कि, त्यो हामीले चाहिँ उचालेको उचाले गर्ने होइन होइन। 1 मिनट उचाल्ने, 2 मिनट रेस, 1 मिनट उचाल्ने, 2 मिनट रेस। प्रायः जस्तो 3 जनाको ग्रुप हुन्छौँ एउटा प्लेटफर्ममा, 3 जनाले ट्रेनिङ गरेर हुन्छौँ। एउटाले उचाल्दा 2 जनाको रेस भइरहेको हुन्छ, अनि अर्कोले
उचाल्दा
आलो पालो हुन्छ होइन। कतिपय टेक्निकको ट्रेनिङहरू पनि भइरहेको हुन्छ होइन, अनि उचाल्नेहरू पनि हुन्छ। त्यो सबै मिलाएर गर्दाखेरि 2.5 घण्टाको टाइम पनि कहिलेकाहीँ हामीले एकदम थोरै हुन्छ कि, त्यो पनि गुरुहरूले पुग्यो यो सेसनलाई पुग्यो रोक भन्दा पनि हामीलाई थोरै पुगिरह गुरु पख्नुहोस् न 1/2 घण्टा थपिदिनुहोस् न भनेर पनि थपेर पनि गरिरह हुन्छौँ हामी। त्यसमा अलिकति गाह्रो गेम पनि भन्न रुचाउँछौँ। अरू चाहिँ मान्छेसँग जुत्छन् पेल्छन् ठेलाठेल हुन्छन्, हाम्रो चाहिँ टेक्निक प्लस पावर लगाउनु पर्ने गेम हो। टेक्निक भएन भने पनि हामी खेल्न सक्दैनौँ, पावर भएर मात्रै पनि हामी खेल्न सक्दैनौँ कि।
त्यो उचाल्नका लागि बल त
चाहियो नै,
उचाल्ने तरिका पनि,
तरिका चाहिँ एकदम चाहियो होइन। कतिपय ठाउँमा पावर भन्दा पनि टेक्निकले बढी काम गरेर पनि त्यस्तो राम्रो प्रदर्शनहरू भइरहेको हुन्छन् कि हाम्रोमा, अनि त्यसैले अरूभन्दा फरक तर टेक्निक र पावर एकदम बढी प्रयोग गर्नुपर्ने गेम। अरू भन्दाखेरि फरक गाह्रो टेक्निक र पावर भयो भने मात्रै खेल्न सकिने गेम हो हाम्रो। पावर छैन टेक्निक मात्रै भएर पनि के काम लाग्यो र होइन, अनि पावर टन्नै भएर पनि टेक्निकै छैन भने अब थोरै उचाल्छ भने त्यसको पनि के काम लाग्यो र, दुइटैको सम्मिश्रण चाहिँ एकदम राम्रो हुनु पर्यो अनि बल्ल एउटा राम्रो लिफ्टर बन्छ हाम्रोमा चाहिँ।
राष्ट्रिय कीर्तिमान राख्नुभयो तपाईँले सबैभन्दा धेरै तौल उचाल्ने भनेर, 175 किलो होइन स्न्याच र क्लिन एन्ड जर्क भन्ने जुन दुईटा विधा छ, दुईटाको जोडेर तपाईँले 175 किलो भार उठाउनु भयो। म जस्तो मान्छेहरू झन्डै 3 जना यो त सम्झिँदै 175 किलो उठाएको भन्ने सुन्दाखेरि नै आफ्नो सिरिङ गर्छ। यो कसरी सकिन्छ, यो धेरै होइन 175 किलो उठाउने भने त गानो जाने भन्ने हुन्थ्यो कि, अलिक धेरै बोक्यो भने।
हजुर, अब 175 केजीसम्म पनि म सानो मेहनतले पुगेको छैन, मेरो 18 वर्षको सङ्घर्ष हो,
त्याग तपस्या
हजुर यहाँसम्म आइपुग्नलाई। सक्दिनँ भनेर छोड्या भए, पछि हट्या भए, म यहाँसम्म आइपुग्ने पनि थिएन होला, आज हजुरसँग यसरी बस्न पनि पाउने थिएन होला होइन। एउटा गर्न सक्छु भन्ने अठोट, दृढ विश्वास, आफूमा इच्छा शक्ति भएर नै म यहाँसम्म आइपुगे हुँला।
गाउँमा अरू भारीहरू बोकेर हिँड्यो अर्थ कुराहरू गरियो, तपाईँ म्याग्दीमा जन्मिनु पक्कै पनि घाँस दाउरा धान मिलमा लिएर जाने भन्ने दुनियाँ कुराहरू त हुन्थ्यो नि, तर तपाईँले चाहिँ वेट लिफ्टरको रूपमा भारोत्तोलनको खेलाडीका रूपमा तयारी गर्दै गर्दाखेरि सबभन्दा पहिलोपटक रङ्गशालामै त्रिपुरेश्वरमै गर्नुभएको थियो अभ्यास, त्यो कुराहरू सम्झिन सकिन्छ?
त्यो त एकदम अनौठो छ मेरो चाहिँ होइन। अब हाम्रो गाउँघरमा चाहिँ प्राय खेल्ने भनेको भलिबल, बास्केटबलहरू, अनि रनिङहरू, अनि कबड्डीहरू, त्यस्तोहरू मात्रै खेलिन्छ नि होइन। अनि यस्तो भारोत्तोलन भन्ने त म यहाँनिर सुरु गर्दासम्म पनि भारोत्तोलन भन्ने हो कि खेलिन्छ कसरी भन्ने कुरा पनि मलाई थाहा
थिएन,
खेल्ने कसरी हो भन्ने कुरा पनि मलाई थाहा थिएन। यहाँ बसेर ट्रेनिङ गर्दा गर्दै मलाई एकजना दिदी, ओलम्पियन प्रमिला थापा दिदी, अहिले उहाँ युएसमा हुनुहुन्छ, प्रमिला दिदीले चाहिँ मलाई के सोच्नुभयो, सायद म सानैबाट मोटाघाटा थिएँ के अरे, त्यति बेला नि मोटै थिएँ, अहिलेभन्दा 18 वर्ष पहिलाको कुरा, अनि उहाँले चाहिँ एकचोटि भारोत्तोलन खेल्न जा कस्तो हुन्छ भनेर, म भलिबल खेलिरहेको मान्छेलाई चाहिँ भारोत्तोलन खेल्न जा भनेर सुझाउनु भयो उहाँले, होइन? अनि भारोत्तोलन के हो, कसरी खेलिन्छ भन्ने कुरा त थाहा नै थिएन मलाई। अब मेरो घरमा टेलिभिजन भएको भए होइन, हेरेर थाहा हुन्थ्यो होला कसरी खेल्ने भन्ने कुराहरू, होइन? टेलिभिजन त के अहिले अहिले पनि मेरो घरमा फोन टिप्दैन, होइन? मैले आमासँग कुरा गर्नु पर्यो भने आमाले घरबाट अलि टाढा आएर फोनको टाउ टिप्ने ठाउँमा आएर फोन गरेपछि बल्ल आमासँग कुरा हुन्छ मेरो। अनि त्यति बेला अब मेरो घरमा टेलिभिजन त अब कुनै उकै कुरा भएन, होइन? अनि काठमाडौँ आएर मैले भलिबल ट्रेनिङ गरिरहेको बेलामा दिदीले चाहिँ एकचोटि भारोत्तोलन खेल्न जा, अनि भारोत्तोलन खेल्न जाँदाखेरि चाहिँ सुनिललाल जोशी गुरुलाई भेट्न जा, उहाँ पनि ओलम्पियन हुनुहुन्थ्यो हाम्रो गुरु, अहिले उहाँ बित्नु भयो, अहिले 2 वर्ष भयो उहाँ बित्नु भएको। अनि अनि उहाँसँग भारोत्तोलन खेल, त चाहिँ भारोत्तोलन खेल्ने जस्तो देखिन्छ भनेर भन्नुभयो उहाँले। भारोत्तोलन कसरी खेलिन्छ भन्ने त थाहा थिएन, तर त्यति बेलाको अब जल्दो बल्दो उमेर भर्खर 18-20 वर्षको, जे पनि गर्छु सक्छु जस्तो लाग्ने नि त। अनि ल नि त भारोत्तोलन खेलौँ भनेर गएँ रङशाला। त्यति बेला मलाई सायद राजेन्द्र प्रधान गुरुले पत्याउनु भएन होला, मलाई एकैचोटि 20 केजीको रडमा लगेर प्रेस गराउन लाउनु भयो। हुन त त्यति बेला नेपालमा लेडिज रड पनि थिएन, होइन? मैले कतिवटा कम्पिटिसन जेन्ट्स रडमै खेलिएको छु,
अलिकति गरौँ होइन,
हजुर, 20 केजीको रडमा, लेडिजको रड 15 केजीको हुन्छ, जेन्ट्सको 20 केजीको हुन्छ कि। मैले चाहिँ त्यही 20 केजीको रडमै कतिवटा कम्पिटिसन खेलिएको छु, कति ट्रेनिङ मैले 20 केजीको रडमा गरेको छु क्या। अनि उहाँले चाहिँ मलाई सानो फलामको रड सर्ट केही पनि दिनुभएन, डाइरेक्ट 20 केजीको रड दिनुभयो, सायद पत्याउनु भएन होला कि, जान्छ शरीर दुख्छ अनि फर्किन्छ भन्न सोध्नु भयो होला नि, केटीहरू नभएर पनि होला। अनि मैले 20 केजीको रड म राम्रोसँग प्रेस गरेँ, अनि मलाई एकैचोटि 40 केजी दिएर स्क्वाट गर भन्नुभयो, अनि मैले 40 केजी पनि राम्रो गरेँ, प्रेसर सबै राम्रो गरेपछि गुरुले अलिक पत्याउनु भयो होला नि। अनि मैले चाहिँ 58 साल पौषको 26 गते मैले पहिलोचोटि रङ्गशालाको हलभित्र पाइला टेकेर मैले पहिलोचोटि फलाम समातेको दिन होइन, अनि 26 गते मैले सबै कुराहरू गरेर गएँ, अनि गुरुले चाहिँ राम्रै उदेख्नु भयो होला नि, ल ठिक छ पर्सिबाट 9 बजी आइजाऊ भनेर भन्नुभयो। अर्को दिन जाँदाखेरि मलाई यस्तो शरीर दुख होइन, पहिलो दिनमा अघिल्लो दिनको म त्यस्तो साह्रो शरीर दुखिया थियो, र पनि मैले गर्छु भन्ने एउटा मनमा मलाई एउटा दृढ विश्वास के थियो भने म यो गेम पनि म खेल्छु भन्ने मलाई लागेको थियो। त्यही भएर त्यो दुखे पनि त्यो दुखाइलाई बिर्सेर मैले फेरि त्यो दिन पनि मैले एक्सर्साइज गरेँ, अनि त्यो गरेपछि गुरुले चाहिँ अब गर्छ भन्ने लाग्छ, त्यसपछि चाहिँ मलाई कन्टिन्यू उहाँले चाहिँ 2 महिना बेसिक उहाँले गराउनु भयो राजेन्द्र प्रधान गुरुले, अनि त्यसपछिबाट फेरि जगदीश प्रधान गुरुले लिनुभयो, अनि त्यसपछि सुरु भयो मेरो वेटलिफ्टिङको यात्रा।
तारादेवी पुन अहिले हुनुहुन्छ नेपालको सबैभन्दा बलियो महिला, तपाईँ म्याग्दीमा जन्मिनु भयो, तर तपाईँ 4थो राष्ट्रिय खेलकुद हुने बेला 2055 सालमा तपाईँ चाहिँ क्षेत्रीय भलिबलमा तपाईँको टिमले भलिबल जित्यो, तपाईँ सबभन्दा राम्रो खेलाडीको रूपमा तपाईँले उपाधि पाउनुभयो, भलिबलमा यत्रो धेरै कुरा थियो, यताबाट तपाईँ चाहिँ टर्न भएर भारोत्तोलनतिर आइपुग्नु भयो।
भलिबल चाहिँ मेरो एकदम प्रिय गेम हो, अहिले पनि मलाई त्यस्तो राम्रो त्यति मजा लाग्छ हेरेको खेलेको हेर्न पनि, अनि अहिले पनि यहीँ काठमाडौँतिर गेमहरू भइरह्यो भने मैले समय मिलेसम्म म चाहिँ मिलाएर हेर्न गइरहेको हुन्छु। अनि हाम्रो गाउँमा त अब वेटलिफ्टिङ भन्ने त सुनेको पनि थिएन, खेल्ने त धेरै टाढाको कुरा, त्यति बेला चाहिँ 4थ राष्ट्रिय खेलकुदको लागि पहिला वार्ड स्तरीय खेलेर, गाविस स्तरीय खेलेर, अनि जिल्ला स्तरीय खेलेर बल्ल क्षेत्रबाट सेलेक्ट भएर आउनुपर्ने थियो। अनि 4थ राष्ट्रिय खेलकुद खेल्नको लागि म पनि पश्चिमाञ्चलबाट सेलेक्ट भएर नेपालगञ्ज गयौँ, हाम्रो गेम राम्रो भयो, पश्चिमाञ्चलले जित्यो, पश्चिमाञ्चल फर्स्ट भयो, उत्कृष्ट खेलाडी भयौँ, एकदम खुसी लाग्यो। अनि त्यो 4थ राष्ट्रिय खेलकुदबाट चाहिँ खेलाडी सेलेक्ट गरेर 8औं साफ गेम नेपालमै हुनेवाला थियो त्यति बेला, त्योमा चाहिँ म छनौट हुन्छु भन्ने मलाई चाहिँ एकदम पक्का थियो के, किनभने त्यति बेला म एकदम राम्रो खेलाडी थिएँ,
उत्कृष्ट खेलाडी नै बन्न सकेको थिएँ,
त्यति बेला मलाई भलिबलको के भन्थे, म त्यस्तो राम्रो खेल्थेँ त्यति बेला, होइन, म लिफ्टर थिएँ, लिफ्टमा उठाइदिन, अनि म राम्रो थिएँ, म पढ्छु भन्ने मलाई थाहा थियो, तर पर्छु भनेर डाइरेक्ट आएर पनि भएन, होइन, एउटा आधिकारिक उता हुनु पर्यो, अनि म गएर गाउँमै बसेँ, अनि मलाई चिट्ठी आउँछ पक्का भन्ने थाहा थियो, तर पर्खिँदा 8औं साफ गेम सकियो, तर मेरो घरमा चिट्ठी आइपुगेन, होइन, अनि त्यो मैले 8औं साफ गेमको रिजल्ट चाहिँ मैले रेडियोमा सुने, रेडियोमा सुनेर चित्त बुझाएँ, आठौँ
सिलेक्ट भएन भने जस्तो भयो होइन।
म चाहिँ अब म पढ्न त एक पढ्नै पर्ने मान्छे हो, तर मलाई चाहिँ मलाई चाहिँ राखेन छन्, मलाई चाहिँ पारेन छन् भन्ने भयो, मलाई ठिकै छ भन्ने भयो,
अलिअलि आक्रोश भयो, एकदम
चित्त दुखाइ पनि एकदम भयो मलाई त्यति बेला होइन। अनि त्यो भएन, मैले रेडियोमा सुनेर चित्त बुझाएँ, अनि पछि पुग्दाखेरि चाहिँ खुब चित्त दुख्यो, अनि नेपाल पछि पुग्यो, अनि नेपाली थर्ड मेडल ल्यायो, मलाई खुब चित्त दुख्यो, त्यो चाहिँ कस्तो नमजा लाग्यो होइन। अनि त्यो भएपछि
सकिए पछाडि तपाईँ छानिनु भयो
भन्ने चिठी गयो, त्यो चाहिँ त्यस्तो भयो कि, ढिला भयो
चिठी,
है अब अहिलेको जस्तो सञ्चार सुविधा त्यति थिएन त्यति बेला, कति चित्त दुख्यो मलाई होइन, पर्छु भन्ने कन्फर्म भइकन पनि अब कस्तो भयो भने चाहिँ अब फोन गर्नुलाई पनि एक दिन माया मारेर बेनी आएर फोन गर्नु पर्थ्यो नि त, मेरो के छ कसो छ भन्नलाई होइन, त्यो सम्भव पनि भएन है। उहाँ गाउँमा अब चिठी आउँछ भनेर मलाई पहिल्यै
थाहा थियो,
विश्वासै थियो मलाई त आउँछ, किनभने म त्यति बेला राम्रै खेलाडी थिएँ कि, उत्कृष्टै थिएँ भनौँ न होइन, अनि आउँछ भन्ने मलाई पक्का थियो, कन्फर्म थिएँ, म कन्फर्म भइकन पनि अब म किन परेन भनेर आएर ऊ गर्ने आँट पनि आएन त्यति बेला होइन,
अलिक धेरै सोचो पनि भयो कि क्या,
त्यो पनि होला,
अब आइहाल्छ धेरै विश्वास हुन्छ नि त, भइहाल्छ नि
भइहाल्छ नि भन्ने भयो, भन्दा भन्दै अनि गेम सकिएपछि चिठी पुग्दा चाहिँ खुब दुःख लाग्यो होइन। मलाई चाहिँ भलिबल चाहिँ एकदम प्रिय गेम मेरो, अनि फेरि पनि भलिबल ट्रेनिङ गरिरहेको थिएँ, फेरि पाँचौँ बृहत हुने भयो नि त, पाँचौँ हुने भयो नि त, चौथोबाट सेलेक्ट भएर आठौँ खेल्ने गरे, अनि त्यो आठौँ सकिएपछि फेरि पाँचौँको सुरु भयो नि त, पाँचौँ
हजुर
त्यति बेला पनि फेरि म उही फेरि पछि मान्छेबाट सेलेक्ट भएर पाँचौँ खेल्न म फेरि आएँ काठमाडौँ, हामी 19 गते साँझ आएको, त्यही साँझ वीरेन्द्रको त्यो वीरेन्द्र
काण्ड
भयो नि त, तर कतै काण्ड त्यो भएपछि चाहिँ बिहान त त्यो गेम सबै त्यतिकै सेल आयो नि त, अनि त्यो
भएपछि
माहौलै अर्को भयो, अनि त्यो भएपछि सबै फर्किने भयो, सबै अब त्यो गेमै क्यान्सल भएपछि त फर्किने भयो होइन। म चाहिँ एकजना दिदी हुनुहुन्थ्यो यहाँ होइन उतैतिरको, अनि उहाँ दिदीले त भलिबलको यति खेल्न
खोज्छ
यहाँ बसेर भलिबल ट्रेनिङ गर्न त भने, त्यति बेला हामीले चाहिँ मलाई म्याग्दीबाट ल्याउनु भएको चाहिँ कौशिला केसी भन्ने गुरु हुनुहुन्थ्यो कि, कौशिला गुरुले चाहिँ उताबाट टिम लिएर आउनु भएको, अनि त्यो सबै भएपछि फर्के कसैले गुरु चाहिँ यहीँ हुनुहुन्थ्यो कि, अनि उहाँले चाहिँ यतातिरको टिमलाई नि रङसालाई ट्रेनिङ पनि दिइराख्नुहुन्थ्यो कि, अनि म पनि गुरुसँग ट्रेनिङ गर्छु भनेर म पनि फेरि कसैले त्यहीँ रङसाला बसेर त्यहीँ बसेर फेरि रङसाला ट्रेनिङ आइरहेको थिएँ, अनि त्यो ट्रेनिङ गर्दा गर्दै अनि पछि फेरि छ कि मैले त्यही परमिला दिदीलाई भेटेँ, अनि परमिला दिदीले ल नि त तँ मोटाघाटा छस् एकचोटि वेट लिफ्टिङ ट्राई गर्न भन्दाखेरि ल के चाहिँ रहेछ त वेट लिफ्टिङ, ल नि त ट्राई गर्न जाउँ, अब जे चाहिँ गेम देखेपछि ल नि त ट्राई गरौँ भन्ने, अब बक्सिङ खेल्न जाउँ भनेर एकजना बाबु गुरुले
मलाई
बक्सिङ ट्रेनिङ गर्न आइज भन्दाखेरि ल नि त भने म बक्सिङ ट्रेनिङ गर्नु पनि गएको छु होइन, अनि यतातिर भलिबल पनि ट्रेनिङ गरिरहेको थिएँ, अनि फेरि वेट लिफ्टिङमा जान त भन्दा ल नि त कस्तो रहेछ जाउँ भने, अब 18-20 वर्षको उमेरमा त जे पनि गर्न सक्छु जे पनि गर्छु भन्ने हुन्छ नि त त्यो एउटा आँट होइन, अनि त्यो भएपछि ल नि त जान्छु भनेर फेरि म हानिएर वेट लिफ्टिङतिर आएँ होइन,
तर म गुरुलाई भेट्ने अघि भनेको प्रक्रिया
हजुर फेरि त्यहाँ सुरु भयो, फेरि पाँचौँ रोकिएपछि चाहिँ मेरो यो उनी गेम नै चेन्ज भएर अर्को पाटो सुरु भयो मेरो त,
त्यो एउटा संयोग पनि हो जिन्दगीका कति जस्ता कुइनेटाहरूमा आएर कता कता यात्रा कता मोडिन्छ भनेर, त्यसपछि चाहिँ बिस्तारै भलिबल भन्दा यो भारत तलनतर्फ नजिक गराउने केले नै तानो भारत तलनको चाहिँ
यस्तो, अब मैले वेट लिफ्टिङ सुरु गरे पनि मैले भलिबल पनि छोडेको थिएन, मैले 58 साल अन्तिममा मैले भारत तलन सुरु गरे हो, मैले 64-65 सालसम्म पनि म भलिबल पनि खेलिरहेको थिएँ होइन, मैले गेम सुरु गरेको रटसम्मको ठ्याक्क 2 महिनामा एउटा अधिराज्यव्यापी खुल्ला महिला भारोत्तोलन प्रतियोगिता थियो पर्सामा होइन, अनि त्यहाँ गएपछि मलाई चाहिँ त्यति बेला चाहिँ जगदीश गुरुले जगदीश प्रधान गुरुले चाहिँ एउटा राम्रो ट्रफी देखाउनु भयो, अनि एउटा स्ट्रङ्गेस्ट वुमेन अफ नेपाल लेखेको एउटा ब्यानर देखाउनु भयो, अनि तैँले राम्रो खेलिस् धेरै उठाइस् भने यो दुईवटा पाउँछस् भनेर भन्नुभएको थियो मलाई होइन, पहिल्यै सुरु गेम हुनुभन्दा अगाडि नै त्यो हलमा लगेर त्यो देखाउनु भएको थियो, अनि त्यो देखाएपछि मैले यसो हेरेँ अनि हो कस्तो राम्रो रहेछ, तर मैले सुरु गरेको त म 2 महिना त भएको छ, यहाँ कति वर्षौँ ट्रेनिङ गरिबसेका छन् त्यो के जित्न सकेला र भन्ने त भयो, तर मैले राम्रोसँग हेरेँ कस्तो राम्रो भन्ने लाग्यो, अनि मैले त्यसो भनेर कहाँ सकिन्छ र गुरु कति गरिरहेका छन् भने कोसिस त गर्नु पर्यो नि भन्नुभएको थियो मलाई जगदीश गुरुले, अनि कोसिस त गरिहालिन्छ नि गुरु भने, तर म दुई महिना मात्रै भए हुनाले मैले चाहिँ त्यो आँटै गरिनँ, मैले त्यो हुन्छ जस्तै लागेन। जब प्लेटफर्ममा उत्रिएँ अनि मैले स्ट्रङ्गेस्ट वुमेन अफ नेपाल भन्ने लेखेको एउटा ब्यानर लगाएर त्यो ट्रफी अनि हातमा मलाई 5,000 पुरस्कार दिँदाखेरि म यति खुसी भएँ होइन, जति ग्रुप गेममा ग्रुपिङ गेममा को जित र सिङ्गल गेमको जित चाहिँ मजा छुट्टै हुँदो रहेछ के, म एक्लै हो जस्तै अब
प्रतियोगितामा
त्यति बेला मैले 95 केजी उचालिएको थिएँ ग्रुपिङ गेमको मजा जित भन्दाखेरि सिङ्गल गेमको जितको मजा एकदम छुट्टै हुँदो रहेछ होइन, जब त्यो सिङ्गल गेमको मजा चाखेपछि चाहिँ यतै कन्टिन्यू यतै यो यो मैले यति उचालेपछि त मैले यस्तो पुरस्कार पाएँ, यो भन्दा अझै धेरै उचाले त मैले अझै राम्रो गर्छु होला, झन् धेरै उपाउँछु होला, त्यस्तो त्यो बस्दै गयो होइन मनमा,
त्यो अरू स्वादहरू चाहिँ खल्ला भयो,
अनि त्यो भएपछि त्यो सिङ्गल गेमको स्वाद चाखेपछि चाहिँ त्यस्तो त्यस्तो मजा आउँदो रहेछ क्या, अनि त्यसपछि यतै उता भलिबल चाहिँ अलिक कम भारतलाई अलिक बढी दिन थाल्यो।
बक्सिङमा चाहिँ कस्तो खेलाडी हुनुहुन्थ्यो?
बक्सिङमा चाहिँ म दुःखको कुरा रिङमा उत्रिन पाएन, किनभने म चाहिँ अब सबै कुरामा अलि ढिला छु, सबै कुरामा जस्तो कुरा कसैले केही कुरा हुने कुरा बुझ्ने कुरामा पनि म ढिला छु कि होइन, कसैले के कुरा हुने अलिक ढिला बुझ्छु मैले होइन, केही कुराको जवाफ दिउँ भने पनि अलिक ढिला हुन्छ, सबै कुरामा अलिक ढिला छु, त्यस्तै बक्सिङमा पनि अरूले 2-3 पञ्च हान्दाखेरि बल्ल मैले एउटा पञ्च हान्थेँ तर मजाले खक्रक्कै पार्ने गरी हान्ने थिएँ कि मैले, त्यस्तो थियो कि मेरो, अनि मैले बाबु गुरुले सिकाउनु बाबु साक्य गुरुले सिकाउनु भएको थियो, अनि 64 बडी वेट क्याटेगोरीमा मैले तयारी गरेँ हजुर, त्यही त हो नि, अब कोही खेलाडी राम्रो छ भने यो त्यस्तो राम्रो छ यस्तो राम्रो छ भने रे 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 भन्दै म हल्ला खल्ला खिचिन्छ नि त, त्यति बेला एउटा भारतको केटी आएको छ अरे एकदम राम्रो गर्छ अरे त्यो 64 खेल्छ अरे हल्ला भएपछि मेरो बडी वेट छलेर
तलमाथि
खेले मेरो बडी वेट पारिदिए खाली पारिदिए कि, अब खाली त रिङमा उत्रिने खेल्ने कुरा भएन होइन, अनि त्यो भएपछि सुरुमा एकदम जोस जाँगरको बेला म खेल्न पाइनँ होइन, अनि त्यसरी नपाएपछि बक्सिङ चाहिँ मेरो लागि होइन मैले छोडिदिएँ।
त्यतिखेर भलिबल खेल्दै हिँड्नलाई चाहिँ कतिको सजिलो थियो, केटीहरूकै टिम पुग्थ्यो कि केटाहरूसँग मिसिएर खेल्नुहुन्थ्यो कि तपाईँ अलिक बलियो हुनाले केटाहरूसँग भिडेर झगडा गरेरै खेल्नुहुन्थ्यो कि?
यस्तो त्यति बेला चाहिँ गेममा भलिबल खेल्दा चाहिँ मेरो परिवारले एकदम सपोर्ट गर्ने होइन, भलिबल खेल्न चाहिँ अब गाउँ गाउँमा मेला लाग्ने हुन्छ नि, अब त्यति बेला पनि घर पुऱ्याएर खेल्न जा भन्ने, त्यहाँ गएपछि मैले बेस्ट प्लेयरहरू लिएर आउने, अनि बेस्ट प्लेयर हुँदाखेरि स्टिलको बाटाहरू करुवाहरू त्यस्तो पुरस्कार लिएर आउँथेँ मैले होइन, अनि दाईहरू पनि खेल्ने, अनि हामी 5 जना भाइ बहिनीमध्ये भाइ चाहिँ अलिक सानै, हामी 4 जना ठुलो ठुलो भाइ हुनाले हामी 4 जना भाइ बहिनी जम्मा भएर, फेरि मेरो घर चाहिँ कस्तो ठाउँमा छ भने चाहिँ मेरो गाउँबाट स्थान गाउँबाट 2 घन्टा हिँडेर अलि माथि जङ्गल जङ्गलको बिचमा 5-7 घर छ कि, त्यस्तो ठाउँमा हो कि मेरो घर चाहिँ, अनि त्यहाँ चाहिँ एकान्त एकान्त थोरै भए ठाउँमा, मेरो घरबाट अर्को घर भेट्न नकम्ती भने 30 मिनट हिँडेर जानुपर्छ अनि बल्ल अर्को घर भेटिन्छ कि, अनि त्यस्तो टाढा त्यस्तो ठाउँमा हो कि, अनि त्यसो 6-7 घर भयो भने त्यहाँ चाहिँ अब 10-12 केटाकेटी भए हुनाले एउटा सानो ग्राउन्ड खनेर अनि त्यसमा चाहिँ भलिबल खेल्थ्यौँ होइन, त्यसरी खेल्थ्यौँ, अनि त्यो हुँदाखेरि चाहिँ अब केटीकेटीको टिम पुग्ने कुरा पनि भएन, केटाकेटीको टिम पुग्ने कुरा पनि भएन, अनि त्यो हुँदाखेरि चाहिँ जहिले म केटाहरूसँग छिरेर बिचमा लिफ्टर खेलिरह हुन्थेँ कि, अनि त्यसरी खेल्दाखेरि अनि मेरो घरबाट चाहिँ एकदम भलिबल खेल्ने चाहिँ जहाँ पनि जान दिने होइन, खेल भन्ने कहाँ कहाँ जहाँ बोलाउँछ त्यहाँ चाहिँ पठाइहाल्ने कि मलाई, अनि त्यस्तो सपोर्ट थियो, अनि अरूलाई नभए पनि मलाई चाहिँ एकदम सहयोग नै,
स्ट्रगल लडाई गर्नु पर्यो
घर परिवारमा त म एकदम गर्नै परेन भलिबलमा चाहिँ होइन, वेट लिफ्टिङमा चाहिँ एकदम छ त्यस्तो चाहिँ, किनभने मेरो दाई दिदी भाइहरूले चाहिँ मलाई एकदम सपोर्ट गर्छन्, आमाको चाहिँ एकदम सपोर्ट छैन योमा चाहिँ होइन, अब अरूको अरू अरू खेलाडीहरू पनि जति पनि खेलाडी छन् नि अनि सबै खेलाडीको बाउ आमाले चाहिँ प्रार्थना गर्दाखेरि भगवान्सँग प्रार्थना गर्दाखेरि चाहिँ मेरो छोराछोरीको गेम राम्रो होस् सधैँ मेडल जितोस् सधैँ उत्कृष्ट भइराखोस् भनेर कामना गर्नुहुन्छ। मेरो आमाले चाहिँ सधैँ लौ मेरो छोरीले गेम छोडोस् छिट्टै गेम छोडेर घर आएर बसोस् त्यो कामना गर्नुहुन्छ क्या। मेरो आमाको चाहिँ एकदम सपोर्टै छैन होइन
जस्तो कि यो भारोत्तोलन भएको कारणले कि यो खेलतिर नलागोस् होइन
भारोत्तोलन भएको हुनाले एकचोटि गेम हेराउन ल्याएको थिएँ त्यति बेला ल्याउँदाखेरि मेरो गेम हेरेर यस्तो गाह्रो गेम रहेछ यस्तो गाह्रो गेम खेलेर अनि कति बेला हात
खुसाउँछ
कति बेला हात भाँच्छ कति बेला खुट्टा भाँच्छ भनेर डराउनु त्यसपछिबाट चाहिँ आमाले चाहिँ एकदम सपोर्ट जहिले फोन गरे पनि गेम कहिले छोड्ने हो कहिले घर आउने त्यति मात्रै भन्नुहुन्छ मेरो आमाले होइन अहिले पनि मैले हिजो साँझ पनि मैले फोन गरेको थिएँ आमालाई हिजो साँझ पनि अहिले क्याम्पिङमा बसेर ट्रेनिङ गरिरहेको छु होइन आमालाई मतलब छैन यो सबै होइन यो खेलेर के हुन्छ किन खेल्नु पर्यो त्यस्तो गाह्रो गेम किन खेल्नु पर्यो छोडेर खुरुक्क आइज आमाले चाहिँ त्यो एकदम आमाको चाहिँ एकदम जिरो सपोर्ट छ होइन मेरो एकदम नजिकको मान्छे भनेको त आमा हो नि आमाको सपोर्ट बिना खेल्दा चाहिँ मलाई पनि एकदम दुःख लाग्छ कि
आमाले अझै
मैले कन्भिन्स गराउन सकिनँ मैले यत्रो उपाधिहरू जित्छु होइन म काठमाडौँ बस्ने रुममा हेर्नुहुन्छ भने मेरो भित्ताभरि मेरो सोकेसभरि सब सबै मेरो मेडल सर्टिफिकेट सम्मान पत्र सबले भरिएको छ त्यो तर जे हेरे पनि आमालाई खुसी हुन्न होइन म गाउँमा गएँ भने पनि मेरो गाउँको मान्छेले कति सपोर्ट गर्नुहुन्छ कति माया गर्नुहुन्छ कति सम्मान गर्नुहुन्छ कस्तो इज्जत दिनुहुन्छ मलाई होइन र पनि आमाले चाहिँ त्यो सबै देखेर पनि यस्तो रहेछ भनेर कहिले पनि सपोर्ट गर्नु भएन क्या आमाले यत्रो 18 वर्षसम्म पनि मैले आमालाई म यस्तो मान्छे हो भनेर बुझाउनै सकेन मैले अहिलेसम्म होइन र अहिलेसम्म पनि आमाले जहिले फोन गर्दा नि कहिले हो गेम छोड्ने कहिले हो घर आउने त्यति मात्रै भन्नुहुन्छ होइन आमाको त एकदम सपोर्ट नहुँदाखेरि एकदम आमाको सपोर्टको ओपोजिट खेल्नु पर्दाखेरि खुब दुःख लाग्छ मलाई
सागको स्वर्ण पदकले आमालाई कन्भिन्स गराउन पनि त सक्छ नि एउटा त्यसरी पनि हेरौँ न होइन
चाहना त मेरो चाहना त अब त्यही हो होइन
तपाईँले भलिबलै कन्टिन्यू गर्नुभएको भए आमाले बरु
आमाले एकदम सपोर्ट गर्नुहुन्छ
गाह्रो पनि छैन देखिराखेको पनि
हेरिराखेको
मेरो छोरीले यो के खेल्यो खेल्यो जस्तो अब ठुलो भारी बोक्नु हुँदैन भन्ने खालको एउटा मनोविज्ञान हो नि
त्यो पनि होला आमाको मनमा त्यो दिमागमा त बसेको कि अनि त्यो भएर अब मैले भन्छु कति मसँग कति हजारौं खेलाडीहरू खेलिरहेका छन् नि थोरै म मात्रै खेल्याहरू खेल्दा म फ्याट्टै मरिहाल्ने त होइन नि म एउटा ठाउँमा छु
तरिकाहरू
धेरै छन् म एउटा ठाउँमा छु म बिरामी भए म त्यस्तो केही भए पनि त मलाई उपचार गर्नेहरू पनि त छन् नि होइन त्यो छ भनेर भन्दाखेरि पनि आमाले बुझ्नै खोज्नु भएन कि बुझ्नै चाहनु भएन आमाले
यो गाह्रो हो भन्ने
भन्ने कुराले जित्यो त्यो नै मनमा बस्यो कि
सबभन्दा प्रिय मान्छे आफ्नो आमा र आमालाई कन्भिन्स गराउन गाह्रो हुँदा हुँदै पनि तपाईँले यहीबाट म लाग्छु यही गरिरहन्छु भन्नु भनेको त सानोतिनो जिद्दीपना सानोतिनो ज्यादोपना त होइन
होइन म एकदम जिद्दी पनि एकदम जिद्दी छु होइन मैले केही कुरा गर्छु योमा लाग्छु भन्यो भने लाग्छु म एकदम त्यो ज्यादो छु के र त्यो भएर पनि होला म 18 वर्ष टिकिराखे
नत्र
भने के के हुन्थ्यो के के हुन्थ्यो हो त्यो पनि
मान्छेका धेरै आशा अपेक्षाहरू हुन्छन् होइन मान्छेले जीवनको एउटा समयमा पैसाको कुरा पनि आउँछ नामको कुरा पनि आउँछ खेल क्षेत्रकै मान्छेहरूसँग पनि तुलना गर्ने कुरा पनि आउँछ होइन जीवनयापन कसरी गर्ने के गर्ने भन्ने कुराहरू पनि थुप्रो कुराहरू छन् प्राय चाहिँ खेलाडीहरूका गुनासाहरू धेरै छन् राज्यले प्राथमिकतामा नराखेको जस्तो होइन अथवा यति धेरै योगदान हामीले राज्यको लागि गरेका छौँ राज्यको लागि पदक ल्याउँछौँ आफ्नो ज्यानभन्दा ठुलो हो भनेर चाहिँ माया मारेर खेलिरहेको हुन्छौँ तर नेपालमा त्यति धेरै प्राथमिकतामा राखिँदैन त्यति धेरै महत्व दिइँदैन भनेर तपाईँलाई चाहिँ कस्तो लाग्छ
अरू पब्लिकहरूको सन्दर्भमा भन्नुपर्दाखेरि अब अलि छैन नै भन्नुपर्छ होइन राज्यले अलि थोरै नै ध्यान दिएको हो कि जस्तो लाग्छ मेरो बारेमा भन्नुपर्दा म त एउटा विभागको खेलाडी हो मलाई त नेपाल पुलिस हजुर नेपाल पुलिस क्लबले खेल अनि वेटलिफ्टिङ खेल खा अनि राम्रो गर भनेर मलाई त नेपाल पुलिस क्लबले लगानी गरेर नेपाल पुलिसको साथ सहयोगले नै म यहाँसम्म आइपुगेँ वेट लिफ्टिङले एउटा प्लेटफर्म दियो, नेपाल पुलिस क्लबले साथ दिएर म तारादेवी पुन भएँ होइन। अरू पब्लिकको लागि चाहिँ हाम्रो अरू गेम भन्दा पनि अरू गेमहरू चाहिँ अब क्यास प्राइजको लागि हुन्छ, त्यो हुन्छ, अरू गेममा भन्दाखेरि हाम्रोमा चाहिँ क्यास प्राइजको लागि गेम हुँदैन होइन। त्यही भएर हाम्रोमा चाहिँ अलि दुःख छ होइन, अरू गेमको कम्पेयरमा हाम्रो गेममा चाहिँ अलि कम त्यतिले चाहिँ हुँदैन हाम्रो गेममा होइन। खेलेर खाउला भनेर चाहिँ कल्पना नगर्दा पनि हुन्छ, सम्बन्धित निकायहरूले चाहिँ हेर्नुपर्ने खेलाडीलाई होइन, त्यो चाहिँ अलिक कम नै हो। हाम्रो विभागको टिमलाई चाहिँ अब हेरेन भन्न मिल्दैन, किनभने हामीले त अलरेडी हेरिरहेकै हुनुहुन्छ होइन।
तपाईँले कुनै दिन यो यता लागेर त्यस्तो आयो जब म अब यो खेल छोडेर अर्को कुनै क्षेत्रतिर जान्छु, कुनै दिन सम्झिनु भएको छ अब खेलभन्दा बाहेकको जीवन आफ्नो?
म त जन्मिँदै खेल भनेर जन्मिएको रहेछु कि क्या होइन, पहिला पनि म भलिबल नपाउँदै त म मजाको भलिबल बनाएर खेल्ने मान्छे होइन, मजाको भलिबल बनाएँ अनि त्यसपछि भलिबल भेटेँ, त्यसपछि वेट लिफ्टिङ भेटेँ, गेममै जमी रस बसिरहेको मान्छे भएर गेम भन्दा बाहिर त खेलकुद भन्दा बाहिर चाहिँ म सोच्नै नसक्ने भएँ कि। बरु मैले खेलकुद हुन्थेन भने चाहिँ म के गर्थेँ होला त्यो चाहिँ लाग्छ कि मलाई होइन, किनभने म गेममै यति रस बसेछ मलाई गेम भन्दा बाहेक अर्को विकल्प नै देख्दिनँ मैले त। म नेपाल पुलिस क्लबले यति साथ दिइरहेको छ मलाई होइन, नेपाल पुलिसको साथ सहयोगले म यहाँसम्म आइसके पनि म त खेलाडी नै हो नि अबै भन्ने जस्तो हुन्छ कि, अबै म नि ओ पुलिस हो नि त म भन्ने हुन्छ कि कहिले काहीँ त्यति साह्रै खेलकुदतिरै डुबेर। अनि यो भन्दा बाहेक अर्को पाटो त एकदम के होला म त्यस्तो भइसक्यो, यतै अब जन्मे उर्के खेले खाएँ सबै गेम भएर संसारै गेम भइसक्यो होइन, र यहाँ गेममा लागेर मलाई चाहिँ मेत यो त नखेल्नुपर्ने गेम रहेछ, बेकार खेलेछु, यस्तो भयो भन्ने चाहिँ मलाई अहिलेसम्म लागेको छैन। 18 वर्षसम्म म नेपाल च्याम्पियन भएर बसेको छु होइन, अनि अहिलेसम्म मैले राम्रै रेस्पोन्स पाएको छु, सबै ठाउँबाट सबैले माया गरिराख्नु भएको छ, सबैले त्यस्तो दुःख लाग्ने छन् यस्तो नखेल्नु जस्तो चाहिँ मलाई खासै लागेन। सधैँ उत्कृष्ट भइँदैन होइन, अब कहिलेकाहीँ अब अन्न पानीको शरीर हो, कहिलेकाहीँ बिरामी पनि भइन्छ, कहिलेकाहीँ ठ्याक्क मिल्यो भने उत्कृष्ट प्रदर्शन पनि हुन्छ होइन, कहिलेकाहीँ एकदम नसोचेको कस्तो नराम्रो प्रदर्शन पनि हुन्छ, र नराम्रो प्रदर्शन भइयो भन्दैमा त्यति दुःख मनाउने रोइहाल्नुपर्ने स्थिति पनि गर्नुहुन्न के त्यस्तो भने होइन। कति म त कति गेम खेलेँ नि त वेट लिफ्टिङ, 18 वर्षभन्दा त कति खेलेँ म गेम होइन, सबैमा मैले उत्कृष्ट प्रदर्शन गरेँ भन्ने त हुँदैन नि, कतिपय ठाउँमा मेरो गेम कति बिग्रेर कतै चित्त दुख्दो पनि भएको छ नि, अब त्यस्तो हुँदैमा है रोइहाल्नुपर्ने रिसाइहाल्नुपर्ने त्यो गर्नुपर्ने होइन, अब धैर्य गर्नुपर्छ होइन, धैर्य गरेपछि एकचोटि गन्तव्यमा कसो नपुगे होला र होइन, त्यही भएर धैर्य चाहिँ गर्न सक्नुपर्छ।
अबको गन्तव्य भने चाहिँ 13 वर्षको खेल खेलकुदको स्वर्ण पदक होइन त,
अब टार्गेट त
आउँछ अलिअलि, पदक जितेको सबैभन्दा अग्लो टेबलमा बसेको राष्ट्रिय झण्डा बोकेको छेउछेउमा आफूभन्दा कम तौल ल्याएका मान्छेहरू भएको त्यो हुन्छ नि
एकदम कल्पना त सबै खेलाडीले त्यही गर्छन् होइन, सबै खेलाडीको टार्गेट भनेको गोल्ड मेडल हुन्छ, र मेरो पनि टार्गेट भनेकै गोल्ड मेडल हो होइन, गोल्ड मेडल ल्याउनु पर्छ भन्ने सबैको टार्गेट गोल्ड मेडल हुन्छ, र खेलाडी एउटा खेलाडी भइसकेपछि मेडलको टार्गेट नराख्ने भने नखेले पनि हुन्छ, त्यो खेलाडी नै होइन भन्छु म होइन, चाहे जितोस् चाहे हारोस् होइन। अब म 2 एसियन गेम खेलेँ, एसियन गेममा त अब नेपालले मेडल ल्याउने भन्ने त धेरै टाढाको कुरा, र पनि म त्यो मेडल ल्याउँछु भनेर उत्रिन्छ क्या फिल्डमा उत्रिँदा होइन, त्यो हुन्छ क्या एउटा सबै खेलाडीको मन मात्रै हुन्छ, बिचको उमारोमा बसेर अनि गोल्ड मेडल लगाउने चाहना सबैको हुन्छ। अब अहिलेको साथीमा पनि चाहना त मेरो एकदम त्यही गोल्ड मेडलमै छ मेरो टार्गेट, तर सबै भने जस्तो सोचे जस्तो खोजे जस्तो सबै नहुन पनि सक्छ होइन, गोल्ड मेडल होला नहोला त आफ्नै ठाउँमा छ, उत्कृष्ट प्रदर्शन चाहिँ गर्ने एकदम इच्छा छ।
स्ट्रङ्गेस्ट ओमेन भन्ने यो उपाधिले तपाईँले यत्रो वर्षदेखि लगातार ठाउँमा कसैलाई पुग्न नदिइरहनु भएको कुराले धेरै मान्छेले गोल्ड मेडल भनिरहेको, तारादेवी अब तिम्रो सम्भवतः अन्तिम हुनसक्छ यो 7 गेम चाहिँ अब गर्नुपर्छ भन्ने कुराले एक खालको दबाव पनि त प्रेसर पनि त बनाउँछ होला नि।
प्रेसर त कति छ भन्ने कुरा त जुन ठाउँमा बस्ने त्यो मान्छेलाई मात्रै थाहा हुँदो रहेछ होइन, मैले 18 वर्षसम्म स्ट्रङ्गेस्ट वुमेन अफ नेपालको एउटा ताज जोगाइराख्नलाई मलाई कति दुःख भइरहेको छ होइन, मैले कति सङ्घर्ष गरिरहेको छु। अहिलेको नयाँ खेलाडीहरू यति राम्रा छन्, अब सँगै खेल्ने खेलाडीहरू 12-15 वर्षदेखि दुःख गरिरहेको खेलाडीहरू मसँग सँगै उठाउने छन्, म जस्तै बराबरको खेलाडीहरू छन् होइन, तिनीहरूसँग प्रतिस्पर्धा गर्नलाई अब म त 38 वर्ष पुगिसकेँ होइन, म अहिले 38 दौडिँदैछु। अब उत्कृष्ट प्रदर्शन दिने खेलाडीले भनेको 20-30 भित्र उत्कृष्ट प्रदर्शन, हजुर उत्कृष्ट प्रदर्शन दिन्छन् त्यति बेला होइन। अहिलेको खेलाडीहरू अब 20-22 25 यस्तो राम्रो राम्रो खेलाडीहरू छन्, त्यस्तोसँग कम्प्लिट गर्नु परिरहेको छ मलाई होइन। अनि प्रेसर त त्यत्तिकै भइहाल्छ होइन, अब पहिलो कुरा त्यति लामोसम्म एउटा टाइटल आफूले राखिरहेको टाइटल आफूबाट अर्कोमा जाँदा
अर्कोले
फुत्काइदिँदा होइन, फुत्काइदियो भने त्यो प्रेसर त्यत्तिकै भइराख्या हुन्छ। अब एउटा फुत्किने बित्तिकै मेडल फुत्किन्छ फेरि त्यो आफ्नै ठाउँमा छ होइन, त्यो कतिवटा प्रेसर हुन्छ होइन। त्यो कम्पिटिसनको बेला चाहिँ यति कम्पिटिसन हुनुभन्दा अगाडि पछाडि ट्रेनिङमा त गरिराखै हुन्छौँ होइन, जब कम्पिटिसन यति बेला कम्पिटिसन भन्ने हुन्छ त्यति बेला 10-12 दिन त खाना के हो सुत्ने के हो त्यस्तो त्यति साह्रै प्रेसर हुन्छ, त्यति साह्रै टेन्सन हुन्छ कि गेमको बेला झनै।
तपाईँ आइदिनु भयो बिहान बेलुका तालिमको बिचमा एकदिन यो रेस्ट गर्ने टाइममा पनि यति खुलेर कुरा गरिदिनु भयो, कार्यक्रम उज्यालो फल्टाको तर्फबाट धेरै धेरै धन्यवाद।
धन्यवाद हजुरलाई पनि यहाँ आएर मेरो 2-4 मनका कुराहरू राख्ने एउटा मौका दिनुभयो। हजुरहरूले हजुरहरू जस्ता व्यक्तिहरूले गर्दा नै म एउटा तारादेवी पुन भएको छु, हजुरहरू हुनुहुन्थ्यो त म तारादेवी पुन नै हुन्थेन होला, हजुरहरूले गर्दा नै म यहाँसम्म आएको छु। एकदम हजुरहरूलाई पनि एकदम मेरो अन्तरात्मादेखि धन्यवाद।
Oh, no.
सागर आले र एलिना गुरुङको स्वरमा रहेको यो सालै जो भाकासँगै आजका लागि कार्यक्रम उज्यालो फल्साका लागि छुट्याइएको समय लगभग सकिन लागेको छ। अब हामी कार्यक्रमको अन्तिमतिर छौं। आजका पाहुना तारा देवी पुनका कुरा सुन्यौं हामीले। यसभन्दा अगाडि भारोत्तोलनका राष्ट्रिय च्याम्पियन 18 वर्षदेखि सक्रिय हुनुहुन्छ यही क्षेत्रमा। अबको 13 राष्ट्रिय 13 साग जुन प्रतियोगिता खेलकुद प्रतियोगिता दक्षिण एसियाली खेलकुद प्रतियोगिता हुँदैछ त्यसमा स्वर्ण पदक ल्याउने गरी तयारी गरिरहेको भनेर हामीले आशा पनि जगाउनु भएको छ। उहाँसँगका कुराकानी सँगसँगै यो गीत सँगै अब हुने कार्यक्रम उज्यालो फल्साबाट विदा माग्नुपर्ने बेला भएको छ। प्राविधिक साथी मनोज विष्टसँगै म लक्ष्मण कार्की पनि आजको लागि विदा माग्छु। भोलि फेरि बिहान 6:30 बजेपछि कार्यक्रम उज्यालो फल्साको अर्को अङ्कका साथमा हामी आउने नै छौ। नमस्कार, शुभ समय।
उज्यालो फल्सा, उज्यालो फल्सा, उज्यालो फल्सा,
उज्यालो फल्सा।